धन्यवाद भाइ रुडेल, म अति आनन्दित छु कि मैले सुसमाचारमा एउटा छोरालाई पाएको छु। असल छ, ठिक छ, यो ठिक हो। हो, म वास्तवमा भाइ रुडेलको सराहना गर्छु र यसरी म विश्वास गर्छु कि जसरी एक समयमा पावलले तिमोथीलाई छोरा भनेका थिए, उसले उसलाई सुसमाचारमा आफ्नो छोरा बनाएका थिए। यदि म पक्का रूपले फ्लोसी फोर्डको बानीलाई नथा पाएको भए, मेरो बहिनी फ्लोसी, धन्यवाद। म धेरै लामो समय भयो, हो धेरै लामो समय, मलाई स्मरण छ जब म एक केटाको अवस्थामै थिएँ, उनको भाइ लोयड र म सँगसँगै दौडिन्थ्यौं र यी बहिनीले हाम्रो लागि ठूलो केक पकाउँथिन्। के तपाईँलाई स्मरण छ? जबसम्म हामी केक खाएर मतमत्याएपछि मात्र छोड्ने गर्थ्यौं। मलाई स्मरण छ यो कुरा जो लोयडले गरेका थिए। मलाई घरमा बोलाइयो, तब उनले ठूलो केक पकाएर दिइन्। हामीले त्यसलाई खाएर सक्न पनि मुस्किल भएको थियो। म तब पूरा रात लोयडसँग रहेको थिएँ। एक प्रकारको खास अन्धकार थियो त्यस रात, यसैले म घर जान सकिन। म बाटोसम्म पुगेर पनि डराएर घर फर्किए। मृत्युदेखि डराएर म कोसिसमा थिएँ कि घरमा जाउँ। मलाई उनको पिताको स्मरण छ। सायद तपाईँको आमा जीवित हुनुहुन्छ, होइन त? ठिक, यो ठिक हो। ती दिनहरूमा यो नदीबाट धेरै पानी उर्लेको थियो। हो, आज हामी यहाँ छौ, दुवै अधवैंशी मान्छे, अभिभावकहरू हो। यो ठाउँ हो जहाँ हामी कहिले बसेर अगाउँदैनथ्यौं, बुझ्नुभयो? म फ्लोसीलाई भेट्न गएको, म अति आनन्दित छु, अति ती ठाउँलाई खोजेको छौ। म विश्वास गर्छु तिमीले त्यो अवश्य पाउनेछौ। जिम, जिम कस्तो छ? के त्यो हो? मलाई स्मरण छ, जिम उसको पति, म सही तवरले जान्दछु उसलाई। मलाई केही बच्चाको पनि थाहा छ। जब तिनीहरूले विवाह गरेका थिए त्यति बेला फिल्ड मिलेको थियो। मलाई तिनका बच्चाहरू हुर्किरहेका थिए। तब केही कारणद्वारा हामीहरू एकअर्काको बाट टाढा हुन पुग्यौं। मैले एक समय भाइ लोयडलाई होलर लिएर बाटोमा जाँदै गरेको थिएँ। यिनीहरूले मेरो लागि असल असल भोजन बनाएर खुवाउँथे र म उहाँहरूलाई खुबै इज्जतको साथ मन पराउँछु। पहिलो पल्ट भाइ रुडेललाई यो ठाउँमा देख्न पाउँदा म अति खुसी छु। एक बदलिएको पुरानो जीवन रूपी घरलाई छोडी नयाँ घरमा देख्दा, प्रभुको घरमा पाउँदा म अति आनन्दित छु। यो अति उत्तम कुरा हो। हो, साँचो रूपमा तपाईँलाई थाहा छ, पहिलादेखि कम असल र पछि देख्दा धेरै ठिक भएको। त्यसैले हामीले यो देखेका छौ, यो केटामा केही असल कुरा छ। यो ब्यास फूल थियो, एक प्रकारको लजालु। केही समय पहिले उसको पिता र म सँगै काम गर्थ्यौं। मलाई उनको पिताको बारेमा ठिक ठिक थाहा छ। फेरि यो केटामा किन नहोस् त? म उनकी प्यारी माताको चिन्दछु। यो अति असल थियो। उनको पछाडि केही त थियो जो असल थियो, तपाईँले बुझ्नुभयो? र यही भइरहेको इच्छा थियो कि प्रभुको सेवा गर्ने। जब गहिराई गहिराईको बोलाउँछ, त्यहाँ गहिरिएर बोलाइएको भएकोले खास मतलब बुझिन्छ। र जो भाइ रुडेलले गर्न जानु हुँदैछ, यसमा म अति खुसी छु। यहाँ यस्ता उदयका मानिसहरूको झुण्ड छ। आज राति यो मेरो लागि ठूलो मौका हो, जहाँ म यहाँका यी दिनको सन्तको बीचमा बोल्न पाउँदा। यो हाम्रो स्थायी निवास होइन, यहाँ त हामी परदेशी हौ। हो, हाम्रो घर यो होइन। मलाई थाहा छ कि बहिनी रुडेल, तपाईँ उसँग कति आइबस्नुहुन्थ्यो र ऊ चाहिँ आफ्नो टाउको झुकाउने तपाईँसँग प्रशस्त मात्रामा उत्साह थियो। त्यो उनीहरूले साँच्चै गरेका थिए। उनले उसको प्रचारमा विश्वास गरेकी थिइन्। तब यसरी एक असल पत्नी तिनी बनिन्। उसको पिता माता सबैले प्रार्थना गर्ने गर्थे। केही त भएको थियो भाइ रुडेलमा, केही त भएको थियो। यसैले आज भाइ यहाँ हुनुहुन्छ। म प्रार्थना गर्छु कि भाइ रुडेल आज सही ठाउँमा यहाँ उभिनु भएको छ। तपाईँको उत्तरोत्तर प्रगति, उचा भन्दा उचा तपाईँको सेवकाई बढोस्। यस सेवकाईले प्रभुको महिमा पुगेको होस्। सुसमाचारको यो वर्षाले प्रभुको महिमा पुगेको होस्। भाइ र बहिनी रुडेललाई यहाँ देख्दा म अति खुसी छु। यहाँहरूलाई म चिन्दछु। आज रातको म कसरी बिली पावलको यहाँ पुलपिटमा देखिरहेको छु र एक दिन म आशा राख्दछु कि जोजफ पनि यसरी पुलपिटमा आउनेछ। त्यो समय एक अद्भुत खुसीको समय रहनेछ। हाम्रो परिवारमा कस्ता कस्ता समस्या र परीक्षा आए र पनि आज हाम्रा बच्चाहरू टिन एज जवानीतिर बढिरहेका छन्। यो देख्दा खुसी लाग्छ। तिमी बच्चाहरूलाई पालन पोषण गर्दा गर्दा गर्दै हेर त, तिम्रो पिताको केस सेतै फुलिसक्यो। यसलाई स्मरण गर। तिमीहरूको सही र गलतले यो समयमा कसरी निहाल्छौ र हेर, यो सही हो। यहाँ आउनु खुसीको कुरा हो। मेरो स्वर अलि गडबड भएको छ, मैले प्रचार गर्नु छ। भाइ जेनी गोएड र मैले छोटो एक मात्र लिएको थिएँ। हिजो र हामी तल गएर माछा समाउनेमा थियौं। सही समय बितेको थियो। हामी अलि ढिलो आइपुग्यौं, पानी अलि चिसो थियो, तर सबै ठिक छ। म विश्वास गर्दछु तपाईँले मलाई सहनु भएको छ। गर्मीको समयमा 90 दिनको कार्यक्रम हामीले तयारी गरेका छौँ। सायद अगस्त या सेप्टेम्बरको पहिलो दिनमा हामी
फर्कनेछौँ।
अब हामी यहाँ जाँदैछौ। यो हप्ता म ग्रीन बोर्ड मेसिगन जानेछु। त्यहाँबाट फेरि फर्केर सिकागोमा सन्डे दोपहरमा त्यो हाई स्कूलको कन्भेन्सनमा हुनेछु। ग्रीन बेड उसाइकिनमा हुने क्रिस्टियन व्यापार सम्मेलनमा, खास सम्मेलनमा मैले प्रचार गर्नु छ। र त्यहाँबाट सिकागो, म सोमबारको सिकागोमा हुनेछु मिशनरी र्यालीको, भाइ जोजफ बोउससँग सेमिनारी सभामा सिकागोमा हुनेछु। तब म घर फर्केर दक्षिण फेनिस, उत्तर करोलिना र तल दक्षिण करोलिनासम्म जानेछु। काउ प्यालेस हुँदै दक्षिण गेटबाट लस एन्जलससम्म त्यहाँ 40 मिटिङको आयोजना गरेका छन्। ती वाननेसले मिटिङ राखेका छन्। पहिलो पटक यी वाननेसले मेरो सभा पहिलो पटक राखेका छन्। यसरी हुँदै हुँदै माथिसम्म ओरिजिन हुँदै क्यालिफोर्निया, क्यानाडामा पनि त्यहाँबाट एङ्कोरेज, अलास्कामा यी सबै ठाउँमा हुँदै यहाँ झर्नेछु। र भाइ जोजफ बोउसको केन्या जाँदैछन् र दक्षिण अफ्रिकाको ट्यान्गानिया उर्वानको अफ्रिकामा पर्छ, पछि फेरि त्यस खास ठाउँमा जानेछौ। अब यी सबै ठाउँमा जानको लागि मलाई अगुवाई भएको छ। म त सक्दिन, तर यी सबै ठाउँहरूमा प्रभुको वचन छर्नको लागि, जहाँ कहीँ भए पनि प्रभुको राज्यको लागि जान म चाहन्छु। फेरि एकचोटि वचन अनुसार प्रार्थना गर्नको लागि शिरलाई झुकाउ। हामी प्रभुको इच्छा अनुसार प्रार्थना गर्न र प्रभुसँग यी कुरा माग्नको लागि प्रार्थना गरौं, ताकि तपाईँहरूको लागि प्रभुको वचन प्रमाणित रूपमा होस्। हे हाम्रो स्वर्गीय पिता, हामी तपाईँको अनुग्रहको सिंहासनमा भई विन्ती गर्छौ कि येशु ख्रिस्ट, जो हाम्रो प्रभु हुनुहुन्छ, उहाँकै नाममा, जो कि उहाँले हामीलाई अधिकार दिनुभएको छ कि उहाँको नाममा आउन सकौं भनी, जो हामीले मागेका कुरालाई आधिकारिक रूपमा दिनको लागि। तपाईँको न्यायको सामु उभिनको लागि होइन, तर प्रभु हामी स्वयंको तपाईँको अगाडि ल्याउँछौ, ताकि तपाईँको अनुग्रहको स्थानमा आउन सकौ भनी। हामी हाम्रा गल्तीहरूलाई स्वीकार्छौ प्रभु। हामीमा केही असल र खुबी छैन प्रभु, तर प्रभु जो छ तपाईँको सामने आएका छौ केही चढाउनको लागि येशूको नाममा, र यो याद गर्दै कि प्रभु हामी आएका छौ र उहाँले भन्नुभएको छ, जसले मेरो शब्द सुन्छ र यसमा विश्वास गर्छ, जसले मलाई पठाउनु भएको म विश्वास गर्छ, त्यसमा सदाकालको जीवन हुनेछ र त्यो न्यायबाट पार भइजानेछ, तर मृत्युबाट पनि पार हुनेछ र जीवनमा प्रवेश गर्नेछ। यसमा हामी विश्वास गर्छौ। उहाँले भन्नुभएको छ, आऊ र जे जति भए पनि उहाँको नाममा माग, तिमीलाई यी सबै दिइनेछ। यही वचनमा हामी विश्वास राख्दछौ। हामी हाम्रो विश्वासको आधारमा आई यस मण्डलीको लागि आशिष माग्छौ। यहाँ उपस्थित हुनुभएका हरेक परिवार र अति प्रेमिलो भाइ रुडेल पनि, आज राति म यहाँ मिसेज मोरेस पनि यहाँ देख्दैछु, बितेका दिनलाई सोच्दछु र प्रभु म भन्ने गर्थे प्रशस्त पानी नदीमा बगिरहेको छ र खतराहरू, परीक्षाहरू र जाल फन्दाहरूबाट तपाईँले अघि नै छुडाइसक्नु भएको छ प्रभु, र हाम्रो भरोसा तपाईँमा छ प्रभु। चाहे हामी जीवनको अन्तिम चरणमा गए पनि तपाईँ भरोसा राख्दछौ। प्रभु तपाईँको नाममा यो ठाउँलाई आशिष गर्नुहोस्। तिनीहरूलाई उत्तम, अति उत्तम रूपमा त्यस ठाउँमा आशिष गर्नुहोस्। तमाम दुष्टको चालबाट बचाउनुहोस्। जसरी भाइले प्रार्थना गर्नुभएको थियो, आज राति यहाँ यो जवान व्यक्तिलाई, यसमा भएका सबै कमजोरीहरूलाई हटाइदिनुहोस् प्रभु, यसलाई स्वीकार गर्नुहोस् प्रभु, उसको प्रार्थनाको उत्तर दिनुहोस्। हाम्रो बीचमा भएका बिमारीहरूलाई निको पार्नुहोस्। धार्मिकताको लागि भोकाइरहेका र तिर्खाइरहेकाहरूलाई प्राणमा उद्धार दिनुहोस्। अब प्रभु तपाईँको अमूल्य दासबाट निस्कने वचनलाई शुद्ध पार्नुहोस् र तपाईँको वचनलाई आशिष दिनुहोस्। यो व्यर्थमा नगएको होस्, तर जस्तो साथ पूरा भएको होस्, हाम्रो हृदयको उत्साहित पार्नको लागि आज राति पवित्र आत्मा तपाईँ खुदाको वचनलाई लिनुहोस्। सानोदेखि ठूलोसम्म हरेक वचनलाई लिनुहोस्। हामी यी सबै प्रार्थनालाई येशु ख्रिस्टको नाममा माग्दछौ, आमेन।
Now, this morning I...
अब आज यो बिहान मैले थाहै नपाई लामो प्रचार गरे। मैले त एक सन्डे स्कुललाई चाहिँ शिक्षा रूपी विषयलाई राखे। एक दिनमा यसको बारेमा 6 घण्टा प्रचार गर्नेछु। यसमा आज राति कुनै आपत्ति छैन, यसमा म निश्चिन्त छु। तर मसँग यहाँ सानो पाठ छ जसको लागि बाइबलबाट पढ्न चाहन्छु, किनभने मेरो वचन त टलेर जान्छ तर प्रभुको वचन कहिले पनि टल्ने छैन। म टल्न सक्छु। म उहाँको वचनसँग आफूलाई सहमतिमा ल्याउन चाहन्छु र उहाँकै वचनलाई लिन चाहन्छु। म आफ्नो कुरालाई त एक प्रसङ्ग बनाउनको लागि उहाँकै वचन भई भन्दछु, ताकि एक विषयको रूपमा प्रयोगमा ल्याउन सकौं।
I want to read two places tonight. I want to read in the book of Proverbs in the 18th chapter and the 10th verse.
आज रातिको म दुईटा ठाउँबाट पढ्न चाहन्छु। हितोपदेशको किताबको 18 अध्याय र 10 पद एक ठाउँ यो हो, र अर्को ठाउँ हो म पढ्न चाहन्छु कि यसैया 32:2। अब हितोपदेशमा 18:10।
The name of the Lord is a strong power.
परम प्रभुको नाम एक बलियो धरहरा हो। धर्मी त्यहाँ दगुरेर जान्छ र सुरक्षित हुनेछन्। र यसैयाको किताब 32 अध्यायको 1-2 पदहरू,
Behold, a king shall reign in righteousness. A prince shall rule in judgment.
हेर, एक राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ, एक राजकुमारले न्यायसित राज्य गर्नेछ, अर्थात् शासन गर्नेछ। एक मनुष्य जसरी हावाबाट बाँच्नको लागि शरण स्थानमा जान्दछ र आँधी बेरीबाट बाँच्न आश्रयको ठाउँमा मरुभूमिमा पानीका खोलाहरू झैं र थाकेकोलाई जमिनमा चट्टानको छाया जस्तै हुनेछ। म यो सन्दर्भबाट एक सन्दर्भ लिन चाहन्छु। आउनुहोस्, विषय हो बोझबाट छुटकारा। यो पुरानो सन्दर्भ बोझबाट छुटकारा। मैले यो विषयलाई लिए कारण यो हो कि सभामा आउनुभन्दा पहिला म सदैव प्रार्थना गर्ने गर्छु कि प्रभुमा विषयलाई खोज्ने गर्छु, चाहे सानो सभा होस् चाहे ठुलो, चाहे लाखौंको होस् या सानो। यी सभामा उभिनको लागि होइन, यसरी सभालाई केवल देख्न या हेर्न उभिने होइन, तर मेरो प्रभुको यसबाट महिमा भएको होस्। यसै कारणले कि मानिसहरूको आवश्यकता के छ त्यसलाई हेरी विषय राखिन्छ, र म यहाँ केवल हाँक्नको लागि आएको होइन, किनकि मसँग सुनाउने केही छैन, खराब आवाज, मसँग शिक्षा छैन, कहिल्यै मेरा विषय एकै ठाउँमा हुँदैन, यहाँबाट त्यहाँ सबै ठाउँमा हुँदै उत्पत्तिबाट प्रकाशनको पुस्तकसम्म। म चलाख र मन लोभ्याउने प्रचारक होइन, तर म प्रभुको प्रेम गर्छु, र जबसम्म म ख्रिस्टको जनहरूलाई प्रेम गर्न सक्दिन तबसम्म म येशु ख्रिस्टलाई कसरी प्रेम गर्न सक्छु त? बुझ्नुभयो, मैले उहाँका जनहरूलाई प्रेम गर्न सक्छ। जब म उहाँका जनहरूलाई प्रेम गर्छु तब म उहाँलाई प्रेम गर्ने हुन्छु। उहाँले जे गर्नुभयो मैले पनि त्यही गर्ने चाहना राखेको छु। जो जसरी उहाँले काम गर्नुभएको थियो ठिक त्यसरी नै म गर्न चाहन्छु। यसो गर्नाले कसैको सहायता होस् भनी जति सक्दो असल गर्ने कोशिशमा छु। जुन दिनहरूमा हामी बाँचिरहेका छौँ यी दिनलाई हेरौं र यो जानौं कि हाम्रो मण्डलीको पास्टरको महानतालाई निहालौं। अब मैले यो चाप्लुसी गर्नलाई भनेको होइन, तर मेरो हृदयबाट नै यो भन्दैछु। यदि मैले केही फरक भनेको भए म एक धोकेबाज हुनेछु, र म विश्वास गर्दछु कि यस मण्डलीको पास्टर सच्चाइमा उभिनुभएको छ। चाहे कोही होस् या कोही हुन आओस्, यसमा केही मतलब छैन, उहाँ सच्चाइमा उभिनुभएको छ। म विश्वास गर्छु, यो मेरो छोरासँग जसरी भरोसा गर्छु ठिक त्यसरी नै भरोसा गर्छु, उहाँमा विश्वास गर्छु, र म र उहाँ बिना डरमा भई यो गर्नुभएको छ, र तपाईँ म उहाँलाई इज्जत गर्दै विश्वास गर्दछु कि उहाँ पवित्र व्यक्ति र प्रभुबाट सेवा गर्नको लागि पठाउनु भएको हो। मैले जे प्रचार गरेको थिएँ उहाँले पनि त्यही प्रचार गर्नुभएको छ। यी अन्तिम दिनको सेवकाईमा उहाँ विश्वास योग्य हुनुहुन्छ, ठिक त्यही उत्पत्तिबाट प्रकाशसम्म उहाँले प्रचार गर्नुभएको छ। जसरी लेखिएको छ ठिक त्यसै गरी वचन प्रचार गर्नुभएको छ, र मलाई यो मन पर्छ। उहाँले साँचो वचनमा सम्झौता गर्नुभएको छैन, यो कुरा मलाई मन पर्छ। तर तब म सोच्दछु कि यस्तो प्रकारको जवान व्यक्ति नै पुलपिटको पछाडि रहेर प्रचार गर्नु ठिक हो? यस्तो व्यक्तिलाई सभाको अगाडि म के भनौं? किनकि यसैले म यहाँ आएको उहाँ चाहनुहुन्छ। उहाँ त एक गोठालो हुनुहुन्छ र उहाँले आफ्ना भेडाहरूलाई ठिकसँग हेरचाह गर्नुभएको छ। उहाँ केही परिवर्तन ल्याउन चाहनुहुन्छ ताकि आफ्ना मानिसहरूलाई सहायता मिलोस् भने, र उहाँ यो कुरा तपाईँको मध्यमा राख्न इच्छा राख्नुहुन्छ। तपाईँको कल्याण उहाँ चाहनुहुन्छ। दिन र रात कसरी हुन्छ, कहाँ गएर हुन्छ, हर समय उहाँ तपाईँहरूलाई सहायता गर्न चाहनुहुन्छ। हो, यही हो साँचो खुदाको सेवकको काम। र उहाँको भनाइ अनुसार मलाई तपाईँले सताउनु भयो, बिगार्नु भयो, बेकार गर्नुभयो, यस्ता केही कुरा गर्नु भएन। यसले त मलाई झन उहाँ माथि प्यार बढेको छ। उहाँ विश्वसनीयमा तामा उत्साहित भई केही कुरा सोच्नुहुन्छ त मलाई झन बढ्दा गरी प्रेम बढेको छ। यसले यो दर्शाउँछ कि मलाई उहाँको भेडाहरू समक्ष ल्याउनु भएन। यदि मैले यो सोचेको हुन्थे भने त मैले उहाँलाई दुःख दिने थिएँ होला। होइन, एक गोठालोले यसो गर्न सक्दैन, किनभने उहाँले सोच्नुभयो कि मैले जे गरेको थिएँ त्यो ठिक र सत्य थियो। र यसैले उहाँले ठूलो मूल्य मलाई दिनुभएको छ। जब उहाँले मलाई आउने भनी स्वीकार गर्नुभयो, म यो उहाँको कामलाई सराहन्छु। यसैमा म सधैँ विश्वास राख्छु, उहाँ त भरोसा योग्य व्यक्ति हुनुहुन्छ। यो कुरा मलाई मन परेको छ। तब म यो सोच्दैछु सभामा के विषयलाई राखौं। मैले सोचे कि तिनीहरू सायद यी सबै कुरा ठिक तालिम प्राप्त छन् भनी, यसमा केही शंका छैन। तर यहाँ मानिसहरूमा एक किसिमको बोझ दबाव आजकल देखिन्छ, र यो दबावको कोही सीमा छैन, अथवा कुनै पनि संघ संस्थाई मण्डलीको सीमारेखा यहाँ भएको कोही सीमारेखा छैन, असीमित छ। यहाँ व्यक्तिको लागि केही इज्जत छैन, यहाँ कोही बुढा र जवान छैन, असल र खराब यहाँ त हरेकलाई एक बोझ पाएको पाइन्छ। हामी स्नायु रोगको युगमा जीवित छौ। दुख तकलीफमा हरेक मानिस यस्तो रोगले ग्रसित भएका छन्। आजकल यहाँ वहाँ सबै ठाउँमा यस रोगले प्रकोपमा गाडेको छ। यो कस्तो खालको समय अथवा युग हो यो, र मलाई थाहा छ यसको प्रकोपले मण्डलीमा असर ल्याएको छ। यस किसिमको प्रकोपले चारैतिर छाएको छ। चर्चमा यही रोगले व्याप्त छ, जहाँ देख्यो त्यही पूरा संसारमा स्नायु रोगले छोपेको छ। यी दिन त दबावका दिन हुन छिटो 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 भन्दा छिटो छ। साँझको भोजनको लागि घर पुग्न र हतार भएको देखिबाट दुई घण्टा पर्खँदै यो ठिक हो नि? यस्तो समय हो यो? 90 मिल एक घण्टाको रफ्तारमा जीवन चलेको छ, र यसरी छिटो भन्दा छिटो रफ्तारमा यसले तपाईँलाई चिन्तामा हालिदिएको छ। श्रीमतीले केही भन्दा रिसले झम्केको, विरोधमा बोल्ने, श्रीमानले केही भन्दा श्रीमती भुइँमा खुट्टा नटेक्ने, कोठामा बस्न नमान्ने स्थिति, बुझ्नुभयो त? ल ठिक छ श्रीमान, मसँग तपाईँलाई भन्ने केही कुरा नै छैन। यहाँबाट बाहिर जानुहोस्, सम्बन्धमा एक फरक देखिएको छ। श्रीमती, म त एकदमै भावु भएको छु, देख्नु भएको छ किन यस्तो भएको त? यसको कारण के हो? बुझ्नुभयो? यी सबै चिन्ताको मूल कारणमा केले वृद्धि गरिरहेको छ त? तब यसको नतिजा हेर्नुहोस्, केही न केही गलत कार्य भएको छ। कार्यस्थल भन्दा बाहिर काम भइरहेका छन्, यो बिल्कुल ठिक कुरा हो। अब यस्तो तरिकाले त एक कमजोरीको बाटोतिर लैजाँदैछ। यो किसिमको काम त एक मध्यवर्गीयले गर्ने घिनौलो काम हो। यस्तो कामले त चरम सीमा नागिसकेको छ। यस प्रकारले गलत कार्य हुन गइरहेको छ। यस्तो तरिकाबाट त असल काम त बिल्कुल नगण्य रूपमा देखिएको छ। यसले त यस्तो काम गराएको छ किनभने यो त एक चिन्ता हो, यो त एक पानीले बाष्प जस्तो हो, बढ्दै गइरहेको छ। कहीँ यसले ठुलो प्रहार गर्नेछ, बुझ्नुभयो? यो त उम्लँदै गइरहेको छ। के तपाईँले यसलाई बुझ्नु भएन त? होइन त यो कुरा। अब हामी यहाँ पाउँछौ कि जस्तो जस्तो दिनहरू बित्दै जान्छन् ठिक त्यसरी नै यो क्रम बढ्दै गएको छ। यदि तपाईँ कहीँ काम गर्नुहुन्छ भने मालिकसँग कुरा गर्नुहोस्, ओ यो त्यो यस्तो। यदि तपाईँले मजाकमा भन्नुभयो भने यहाँ यता आऊ, आमामामा म देख्नुभयो यहाँ हुनुहुन्छ तपाईँ, यो क्रम बढ्दो रूपमा छ। हो हो मेरो बुझ्नुभयो? यस्तो महसुस गर्नुहोस् कि तपाईँ टाउको दुखेर आउँछ यस्तो सुन्दा मलाई थाहा छ, यस्तो हुन्छ प्रत्येक दिन, यसको मतलब मलाई थाहा छ, यो त तीव्र रूपमा बढ्दै गइरहेको छ। मैले यो क्रमलाई सोचेको थिएँ। अर्को रातमा म एक निश्चित अस्पतालमा थिएँ र हाम्रो पास्टर पनि हुनुहुन्थ्यो। मैले सोचेको थिएँ उहाँ बिमारी हुनुहुन्थ्यो भने, तर उहाँ त केवल बाहिर गई दौडँदै 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 जबसम्म थाकेर सक्नुहुन्छ तबसम्म। उनीहरू मध्ये कसैले भने उनलाई बोलाउनुहोस्, उनीहरूले अफिसबाट तल बोलाए भने यदि म उसलाई बोलाऊ भने ल ठिक छ। मैले पूरा दिन काम गरेर अलग अलग ठाउँमा सेवकाईमा थिएँ। मैले भने ठिक छ, ल ल ल ल ठिक छ, उसलाई बोलाउँछु। म खास हस्पिटलमा गएको थिएँ। तिनीहरूले मलाई एक महिलाको नाम दिएका थिए र उसको बिस्तर नम्बर जहाँ ती थिइन्, म उनको कोठामा गएँ। म गएर उस महिलाको देखेँ। आगन्तुकको मिल्ने समय भन्दा 15-20 मिनट पहिला म पुगेको थिएँ। म त्यस महिलाको कोठामा गई भने म एक सेवक थिएँ, उसले मलाई एकटक लगाएर हेरी। त्यो खास महिलाले मेरो अनुहारमा हेरेर केही गर्दै ऊ मबाट उतापट्टि मुखबारी फर्किन् र भनिन्, तपाईँ यहाँ के को लागि आउनुभयो? मैले भने, यो वार्डमा यो नाम गरेको महिला कहाँ छन् भनी हेर्न आएको हुँ। उनले भनिन्, मलाई थाहा छैन। मैले भने, ठिक छ, म विस्तार नम्बर दिन्छु, के तपाईँलाई थाहा छ होला? पहिला म त्यसको बारेमा सोच्छु भनिन्। यदि तपाईँसँग नम्बर छ भने गएर हेर्नुहोस्, धन्यवाद महिला। म तल गएर वार्डको ढोकामा उभिरहे। मैले भने, के यो नाम गरेको महिला यहाँ छन् कि छैन? म फर्केर गए, टिकटलाई हेरे, यहाँ जो यसो भनिएको थियो। त्यसैले म फेरि फर्केर यहाँ एक महिला उभिएकी थिइन्। मैले भने, यो त गलत नम्बर रहेछ। महिलाले सोधिन, के नाम दिनुभयो तपाईँले? मैले भने, ऊ त त्यो तल छैनन्। धन्यवाद महिला। मैले भने, एक माथिल्लो तलामा जानेछु। यसैले म अर्को कोठामा गएर म त्यहाँ पहिला जहाँ डाक्टरको टेबल थियो त्यहाँ गए। डाक्टर त्यहाँ बसिरहेका थिए, टाउको कन्याउँदै थिए। मैले भनेको, के हुँदैछ? उसले तल हेर्दै गए। ल ठिक छ, मैले सोचे उसलाई एक्लै छोड्नु उचित लाग्यो। तब म त्यो लाइनबाट अलि अगाडि गए। मैले एक महिला नर्सको टेबलमा पाए र भने, मलाई क्षमा गर्नुहोस्, यता हेर्नुहोस् त। उनले भन्, तपाईँ कसले जानुहुन्छ? र मैले भने, के यहाँ यो नाम गरेको महिला छिन् र? तिनले भनिन्, मलाई थाहा छैन। र मैले भने, उनले भनिन्, मैले भने मसँग यो कोठा नम्बर 321 वा 221 छ। मैले भने, म त्यहाँ गएर त्यस कोठामा कोही पनि थिएन। र त्यस महिलाले भनिन्, यहाँ त यो नाम गरेको कोही छैन, सायद माथिल्लो तलामा गई खोज्नुहोस्। र उसले भनी, तपाईँ एकचोटि फेरि दुवै कोठामा किन जानुहुन्न त? कोठा नम्बर 321 मा। र मैले भने, धन्यवाद महिला। म 321 नम्बर कोठामा गए, म अथवा 221 के यहाँ यो नाम गरेको महिला छिन्? मैले सोधे, छैन, यहाँ एक महिला सुती राखेकी थिइन्। यी महिलाको कोठाबाट अगाडि जाँदै थिइन्। अर्को कोठा 31 नम्बरमा। मैले भने, धन्यवाद महिला। म अगाडि गए र फेरि सोधे, के यो नाम गरेको महिला यहाँ हुनुहुन्छ? छैन। उनले मलाई छोडी पछाडि फर्केर तल भर्याङबाट झर्न लागिन्। मैले सोचे, हो मेरो प्रभु। म फेरि तल्लो तलामा गए। उनले तिनीहरूलाई भनेको कोठा नम्बर दिएका थिए। त्यहाँ तल गए र चारैतिर हेरे। फेरि त्यस टेबलमा जान म डराए। तब मैले तलमाथि हेर्दै कोसिस गरे कि त्यो कोठा नम्बर मिलोस् भनी। मैले खुब खोजे तर मलाई यो कोठा नम्बरको महिला मिलिनन्। के यो महिलालाई छोरा पखेटा लाउने थियो? यो हस्पिटलबाट उडिसक्यो। एक डाक्टर फेरि मैले भेटे, स्टेथोस्कोप लगाएको थियो, उसले हातमा स्केल लिएको थियो। मैले यस्तो 4 फुट अग्लो र 4 फुट चाक्लो मान्छे कहिले देखेको थिइनँ। तर यो त मिल्दो जुल्दो थियो, ऊ त्यहाँ एक्लै हिँड्दै थियो। मैले भने, शुभ सन्ध्या सर, के मलाई भन्न सक्नुहुन्छ यो नम्बर गरेको कोठा र यो नम्बर गरेको महिला कहाँ छिन्? उसले भन्यो, यहाँबाट माथि, माथिबाट बाहिर, बाहिरबाट उतातिर जानुहोस्। मैले भने, तपाईँले दिनुभएको सूचनाको लागि धन्यवाद सर, यो सत्य हो। उसले भन्यो, यहाँबाट माथि र बाहिरबाट उतातिर जानुहोस्। र मैले भने, धन्यवाद। मैले सोचे, अहिलेसम्म पनि मैले यो पाइन। मैले पछिल्लोतिर हेरे, त्यहाँ एक प्रकारकी महिलालाई टेबलमा उभिरहेको मैले देखे। म ती भएतिर अगाडि बढे र सोधेर भने, शुभ सन्ध्या। उसले भने, तपाईँ यहाँ कसलाई खोज्दै हुनुहुन्छ? मैले भने, महिला, म त साह्रै गर्वमा परे। मैले मेरो घटना उसलाई भने। मैले भने, त्यहाँ एक महिला आएकी थिइन् जसको सर्जरी गरिनु थियो। आज बिहान उनी लगभग मृत्युमा थिइन्। म एक प्रभुको सेवक हुँ। हाम्रो पास्टरले पनि फोनमा भेटाउन सक्नु भएन र मलाई यो नम्बर दिनुभएको थियो, कोठा नम्बर। उनले भनिन्, एकैछिन है भाइ ब्रनम, म पत्ता लगाउनेछु। अनि ल ठिक छ, म धन्यवाद हो प्रभुको। उनले यताउता सबैतिर गई खोज्न लागिन् र पास्टर, ओ, उनले भनिन्, मिल्यो भाइ ब्रनम, उनी त कोठा नम्बर योमा ठिक तपाईँको देब्रेपट्टि, ऊ त्यहाँ छिन्। मैले भने, धेरै धन्यवाद। म पछि फर्केर हेरे, मैले विचार गरे, यो त त्यही हो, बाँसबाट निकालिएको जस्तै। मैले विचार गरे, यो त यो हो, बाँसबाट निकालिएको जस्तै। हरेक मनुष्य केवल यस्तै बन्दैछ। यो त स्नायु रोगको युग हो। हरेक मनुष्य यस रोगतिर बढिरहेको छ। उसलाई समय नै छैन, हर चिजलाई तोड्दै त्यहाँ पुगेको छ। यसको कारण यो हो कि मनुष्य कडा अनुभवमा गइरहेको छ जब तिनीहरूले त्यसलाई पड्काउँछन् र भन्नेछन्, के यो कुरा भनेको होइन र? अब हरेक मनुष्यलाई यो आभास भएको छ, मलाई पनि आभास छ, तपाईँहरू सबैलाई पनि आभास छ। हामीलाई सबै गर्न एक प्रकारको दबाव छ, नत्र भने गर्न गाह्रो छ। अब त आजकल एक प्रकारको दबावले घेरिसकेको छ र यो दबाव बढ्दो रूपमा छ। म विश्वास गर्छु यसलाई, यो भन्दा पहिला म कहीँ अगाडि बढौं, म यो भन्न चाहन्छु कि यस कुरामा विश्वास गर्छु, यो त दुष्ट हो जसले दबावलाई ल्याइरहेको छ। यो त दुष्टले ल्याएको दबाव हो। म यसमा विश्वास गर्छु, यो शैतानबाट नै हो। र हामीलाई यो थाहा छ कि प्रभुको आगमन नजिकै छ र बाइबलले यो भन्दछ यी अन्तका दिनहरूमा त्यो शैतान सिंहजै गर्जनेछ र यदि तपाईँलाई यी सबै तनाव र छिटो रूपमा यसलाई लिनको लागि दौड़धूप जस्ता अरू कुराले शैतानले तनावमा पारेको छ जुन कुराको निर्णय तपाईँलाई लिन कठिन छ त्यही यस्तै कुराहरू शैतान निर्णय लिन गराउँछ तपाईँ बसेर यसलाई सोच्नुहोस् त के यही भएको छैन र लगभग 3 साल पहिला कुरा हो म शिकारको क्षेत्रमा थिएँ म एक इन्डियन गाइड बाटो देखाउने मान्छेसँग थिएँ र मैले एकदमै छिटो शिकार गरेको थिएँ यति छिटो कि तपाईँ बुझ्न सक्नुहुन्छ ती तनाव मध्ये एक तनाव बढ़िरहेको थियो यस रूपमा म त्यस इन्डियनको साथ भएर शिकार गर्दै थिएँ म घोडाबाट ओर्लेर त्यहाँ यस्तो प्रकारको एल्प पहाड़मा चढ्नु पर्थ्यो मैले चढ्नलाई लगभग सुरु गरेँ त्यो बुढो इन्डियन म भन्दा 10 सालले जेठो थियो यो त हाँप्न थाल्यो मेरो पछाडि पो आउन लाग्यो मैले भने अगाडि आऊ चिफ अगाडि आऊ अरबड यसो भन्दै यति छिटो मैले सोचे ल ठिक छ ओ मैले भने छिटो अगाडि आऊ सर सुरु गर उसले भन्यो यो त एकदमै छिटो भयो मैले एक गियर विस्तारै गरेँ यो त एकदमै छिटो भयो म तल ओर्लेर पैदल हिँड्छु भने त्यसले भन्यो यो त अति छिटो भयो ओ म आए मैले भने चिफ एल्फ त माथि गइसक्यो उसले भन्यो म त यही रहन्छु म त यहाँ जानको लागि जान सकेको छैन छिटो गर्न म सक्दिन मैले भने सायद तिमी ठिक भन्दैछौ ऊ त्यही बस्यो त्यो त्यही सम्मको हो माथि जान नसक्ने खालको त्यो हो उसले भन्यो प्रचारक भएर पनि यस्तो असल सिकारी यस्तो खेलबाट त मलाई डर लाग्छ उसले भन्यो इन्डियन जस्तो भन्नुहोस् यस्तै रूपमा हिँड्नुहोस् मेरो एक हिँडाई तपाईँको 9 गुणा बढी छिटो छ अचम्भित हुँदै कस्तो खालको गियर मैले पाएँ खालि तल नै गइरहने गियर माथि नबढ्ने गियर जहाँ म दौडेको थिएँ त्यो पहाडमा उसले भन्यो एकपल्ट हिँड्ने 9 पल्ट हेर्ने सबैतिर हेर्दै सबै माथि ग्रानी राख्ने 9 पटक यति छिटो कि उसले अर्को कदम बढाउन भन्दा पहिला यो सबै भइसक्यो हो मेरो प्रभु तर तपाईँले बुझ्नुभयो त्यसलाई त कुनै छिटो या हतार थिएन मैले विचार गरे र मेरो प्यारी आमा बुढी आमा आज राति महिमा हुनुहुन्छ कसैले भनेको थियो किन तपाईँ आज सेतो फूल लगाउनुहुन्न यसको मतलब के हो तपाईँको आमा मर्नुभयो मैले भने मेरो आमा मर्नुभएको छैन मेरो आमा जीवित हुनुहुन्छ तब मैले रातो फूल लगाएँ तब मानिसहरू भन्छन् मैले सोचे कि तिम्रो आमा मर्नुभयो यसैले उनको विचारमा गडबडी राख्न यसको अझ बढ्दो रूपमा बाष्प दिनु यी सबै काम कुरा मैले छोडिदिए बुझ्नुभयो मेरो आमा मर्नुभएको छैन उहाँ त सुत्नु भएको छ उहाँ त ख्रिस्टमा सुत्नु भयो तब हामी यो स्नायु रोगको युगमा रहेकाहरू र तपाईँलाई यो थाहा छ यो सबै कुरा थाहा छ डाक्टरको सँग यसको उत्तर छैन किनकि तिनीहरू पनि यसमै जोडिएका छन् तिनीहरूसँग पनि उत्तर छैन तिनीहरूलाई थाहै छैन अब के गर्ने भने तपाईँ भन्नु होला हो डाक्टर मैले केही बेला आफ्नो टाउको हल्लाए मलाई थाहा छैन के गर्नुपर्ने हो ल ठिक छ उसले यसो भन्नेछ म पनि केही गर्न सक्दिन हो त्यहाँ तपाईँले केही गर्न सक्नुहुन्न उसले तपाईँलाई निस्तब्ध बनाइदिन्छ जब त्यसलाई निकाल्नुहुनेछ तब तपाईँ पहिलाको भन्दा पनि बढी अचेत हुनुहुन्छ जस्तो कि एक मध्य पिएको व्यक्ति जस्तै धेरै मध्य पिएर माथि जस्तै मध्यले उसलाई दबाएको झैं के तपाईँले बुझ्नुभयो यसैले तपाईँ यो कुरा गर्न सक्नुहुन्न यसको यहाँ कुनै उत्तर छैन तिनीहरूसँग पनि यसको उत्तर छैन तर खुदासँग यसको उत्तर छ यही हो जब कसैसँग केही उत्तर छैन त खुदासँग यसको उत्तर हुन्छ हामीले यही कुरा गरेका छौँ उत्तर पाउनुको लागि खुदासँग यसको उत्तर छ उहाँ स्वयं उत्तर हुनुहुन्छ जति समस्याहरू हामीमा छन् ती सबै समस्याका उत्तर ख्रिस्टसँग छन् अब हामी जोसँग सबै कुराका उत्तर छन् उहाँसँगै ख्रिस्टसँगै हामीहरू कुरा गर्न जाँदैछौ उहाँकै कुरा गर्न जाँदैछौ अब पुरानो नियममा त्यति बेलाको समयमा जब एक मनुष्यले दबावमा आएर केही बनाउन चाहेको खण्डमा उसले त्यस बनाएको कुरा गलत हुन जान्थ्यो यदि निर्दोषको रगत बगायो भने तब त त्यसले बाँच्नको लागि भाग्नु पर्थ्यो किनभने जति सक्दो चाँडो त्यस व्यक्तिलाई मार्नु पर्ने हुन्थ्यो जो उसले गलत गरेको थियो जसले गलत गरेको थियो त्यसलाई नभेटाउन्जेल केही व्यक्तिहरू उसलाई खोजिरहन्थे भेटाएपछि उसलाई मार्दथे यो त दाँतको बदलामा दाँत र आँखाको बदलामा आँखा व्यवस्थामा लेखिएको थियो तपाईँले देख्नुभयो त्यस व्यक्तिलाई गएर लुक्ने ठाउँ कहाँ थिएन यदि उसले अकस्मात केही गर्यो भने र जानेर होस् मानिसहरू त उसलाई विश्वास गर्दैनथे उसलाई त समाइकन मारिनै पर्थ्यो किनभने जति सक्दो चाँडो उसले गरेको हुनाले उसैका नातेदार र आइमाहरूले नै उसलाई मार्ने गर्थे। जब उनीहरूले त्यस व्यक्तिलाई भेट्टाउँथे, यो त उही दाँतको बदलामा दाँत र आँखाको बदलामा आँखा, यस प्रकारको जीवन तिनीहरू जिउने गर्थे। त्यस व्यक्तिको बस्नेको कुनै ठाउँ नै हुने थिएन, त्यो त एक भगोडा कहलाइन्थ्यो। उसलाई अब के गर्ने थाहै हुँदैन थियो र यो त खाली भाग्नु र दौड्नु नै यसलाई पर्थ्यो। ठिक यही किसिमले आज चलिरहेको छ। यो त एक कारण तनावको कारणले गर्दा, दबावको कारणले गर्दा थियो। हामीहरू दौडमा छौ, यही हो यो दुनियाँ भाग्नुको विषय, यही हो। थाहा छ कि तिनीहरू गलत छन्, थाहा छ कि प्रभुको आगमन अति निकट छ, दबाव बढेको छ, तिनीहरू दौडमा छन्। सड़कमा घर, जुवातासका अड्डा, आरामदायी पाप, अनैतिकता, बिग्रेको यस्तै अरू कुराको निकासी भएको छ। टेलिभिजनको सुन्नु, नराम्रा नराम्रा जोक्सहरू, यी सबै कुराहरूको निकासी भएको छ। यी सबैको प्राप्त गर्ने तर्खरमा तिनीहरू भागिरहेका छन्। अब यहाँ केही घटना घट्न गइरहेको छ। तिनीहरूलाई यो थाहा छ, तिनीहरूले यस मृत्युलाई निलिरहेका छन्, यस्तै अरू विलासितका सामानको लागि दौडिरहेका छन्। तिनीहरूलाई थाहा छ कि यहाँ केही घटना घटिरहेको छ। दुनियाँले यही भनिरहेको छ, हामीलाई थाहा छ कि अब केही घटना घट्न गइरहेको छ। दिनको सूर्य उदाउन अघि नै दुनियाँ डुब्न र खस्न लागेको छ। हरेक राष्ट्रलाई चिन्ताले सताएको छ, किन यस्तो भयो? म एक समय अफ्रिकामा भेडाहरूलाई खाइरहेको हेर्दै थिएँ। एउटा भेडाको पाठो थियो, अरू आधा हुर्किएको पाठो, सानोले अति शान्तिपूर्ण तरिकाले खाइरहेको थियो। यस्तो थियो कि उसलाई आराम थिएन जस्तो गरी खाएको थियो। उसले घाँस लिँदै यताउता हेरिरहेको थियो, उसले घाँस लिएको थियो। जब ऊ शान्तिमा थियो, मैले उसलाई हेरिरहेको थिएँ, ऊ एकदम शान्त थियो। मैले सोचे के त्यही नै शान्ति थियो र? त्यो सानोलाई हेर्नुहोस्, गोठालोले तिनीहरूलाई हेरिराखेको थियो कि तिनीहरू कोरलमा गएका थिए, पछि जन्मजातमा कालोपनमा फेरि त्यही ठाउँमा फर्केका थिए। र म यो छोटो सानो चाइलाई निहालेर हेरिएको थिएँ। केही क्षण पछि त त्यो घबराहटमा देखियो। मैले सोचे त्यस सानोसँग के भयो त? म त्यसलाई हेरिरहेको थिएँ दूरबीनले, अनि चाखलाग्दो रूपमा मैले हेरिरहेको थिएँ। त्यो त एकदम घबराहट पर्यो, यसले त यताउता हेर्न लाग्यो, उसले मिनमिन्याउन लाग्यो। उसलाई अब के गर्ने भन्ने थाहै भएन। मैले विचार गरे, अकस्मात यो सानो पाठोलाई के भयो र यो यसो गर्न थाल्यो त? यो त सानो घाँसे मैदानमा थियो, त बाटो पछाडितिर मैले देखेँ कि कोही उठेर माथि तल सुतेको देखेँ। तर यो त आधा मिल टाढा थियो, एक झाडीमा मजाले लुकेर बसेको एक सिंह सुतेको मैले देखेँ। र त्यो सानो पाठोलाई आफ्नो मनमा यो थाहा भयो कि कहीँ गडबड छ, कहीँ मेरो लागि खतरा छ। उसले देख्न त सकेन, तर सिंहले भेडाको गन्ध सुँघिसकेको थियो र उसले कसरी उसलाई पक्राउने ताकमा थियो। गोठालो आउन भन्दा अगाडि नै पाठो पाउने कोसिसमा सिंह थियो, यसरी उसलाई पक्राउने तर्खरमा थियो। तत्पश्चात म उसलाई हेरिरहेको थिएँ कि त्यस पाठोमा चिन्ता बढिरहेको थियो। त्यो एक दूरीमा सिंह सुतिरहेको थियो, अति सजिलोसँग अझै पनि पाठोले सिंहलाई देखेको थिएन। तर त्यस पाठोको मनमा यो आवाज भयो कि मेरो लागि खतरा एकदमै नजिक छ भने त्यसलाई थाहा भयो। यसरी नै आज भइरहेको छ, मानिसहरूको मनमा पनि यस्तो प्रकारको चिसो पसिएको छ कि कोही त हुनेवाला छ, केही त हुनेवाला छ, निश्चित रूपमा हुनेवाला छ। हामीलाई यो कुरा थाहा छ, क्रिस्टियनहरूलाई यो कुरा थाहा छ, दुनियाँभरलाई थाहा छ, मध्य पिउनेहरूलाई थाहा छ, लुटेराहरूलाई थाहा छ, व्यापारीहरूलाई थाहा छ, सरकारलाई थाहा छ, युनाइटेड नेसन युएनलाई थाहा छ, यी सबैलाई यो कुरा थाहा छ, कहीँ न कहीँ केही न केही निश्चित रूपमा घटना घट्नेछ। यसले गर्दा यी सबै मानिसहरूमा चिन्ता फिक्री बढेको छ। महिलाहरू, आमाहरू एक चुरोट पछि अर्को चुरोट सिकिरहेका छन्। मैले स्कुल आउँदा तिनीहरूलाई देखेको छु, उनीहरू मेरै घरको लेन नजिकै हुँदै जान्छन्। म त्यहाँ लेनमा मेरा बच्चाहरू र मेरा कुकुरलाई घुमाउन जान्छु। केवल 20 मिल टाढा छ स्कुल, तर ती स्त्रीहरू 70 मिल प्रति घण्टाको रफ्तारमा गाडी हाँक्छन्, हातमा चुरोट सड्काउँदै गाडीको ढोकाबाट हात बाहिर राखी बच्चाहरूसँग बेमतलब कुरा गर्दै अति तीव्र गाडीमा ब्रेक लगाएर टायरको आवाज सुइँ गर्दै सडकमा चाहिँ यसरी मस्ती गर्दै स्कुल जान्छन् र फेरि स्कुलबाट फर्कँदा त्यसरी नै फर्कन्छन्। म देख्छु कि यति धेरै रफ्तारको हावाले गर्दा चार पाँच बच्चाहरू त रुखबाट अरू पोखरा झर्दै लड्छन् बाटोमा। यस्तो तेज स्पिडमा गाडी उडाउँछन् ती स्त्रीहरू। फेरि दोस्रो दिन स्नायुरोगी आमा ती कहाँ जाँदैछिन्? जानेको विषय के हो? खास टेलिभिजनको कार्यक्रममा हेर्न हुन सक्छ, आउनेवाला छ, त्यसलाई ती स्नायुरोगी आमा देख्न चाहन्छन्। तर यो त चिन्ता हो, यसको त्यहाँ उद्देश्य छ। तिनीहरूको बानी परिसकेको छ, त्यो नगरी हुँदैन। केही कुराले तिनीहरूलाई खिचिरहेको छ। मृत्यु र विनाश तिनीहरूकै बाटोमा छ, त्यो तिनीहरूबाट टाढा छैन। केही कुराले तिनीहरूलाई बोलाइरहेको छ, एक प्रकारको खिचाममा खिचिएका छन्। अब पुरानो नियममा हेरौँ, खुदा हेर्दै हुनुहुन्छ। कसैमा यो समस्या आयो कि यो एक अकस्मात दुर्घटनाबाट भएको थियो। यदि यसमा तपाईँ निर्दोष हुनुहुन्छ, तपाईँको मनले तपाईँलाई दोषी भन्दैन भने खुदा तपाईँको निकाल्नको लागि एउटा बाटो बनाउनुहुन्छ। अब यदि एक मनुष्यले अर्को मनुष्यलाई मार्यो, जान बुझेर मार्यो, थाहा पाएर मार्यो, यस्तो मान्छे त साँच्ची नै बिना उपाय उसको लागि जाने कोही मार्ग छैन। यो मान्छे खुदाको त्यो वाद बचाउको ठाउँमा आउन सक्दैन। तर उसले यो आकाशमा दुर्घटना परिपरेको भए गए यसले यो गर्न चाहेको त थिएन, तर भइहाल्यो। यस्तो कारणमा त उसलाई उस शहरमा एउटा शरणस्थान थियो, त्यसमा त्यसमध्येको एउटा नाम हो रामोत गिलियाद, र अरू चार स्थानहरू मेरो विचारमा यी शहरका शरणस्थानका नाम जोसुवाले राखेका थिए। अब यदि कोही मानिसले आकाशमा भई केही गल्ती गरी दौडेर त्यस शहरको शरणस्थलमा आयो भने उसले यो गर्न त चाहेको थिएन, तर अन्जानमा यसो भयो, त्यो मानिस शरणस्थलमा आउन सक्छ। ढोकामा गएर द्वारपालले सोध्नेछ कि तिमी किन आयौ यहाँ भने उसको यहाँ आउनको उद्देश्य के हो। तब उसले आफ्नो मुद्दाको विषयको बारेमा निवेदन गर्नेछ। जब उसले आफ्नो त्यस विषयको बारेमा द्वारपालको निवेदन गरेको समयदेखि उपरान्त त्यो मान्छे निर्दोष ठहरिनेछ। उसले त्यो काम स्वेच्छाले गरेको नहुनाले त्यो व्यक्ति त्यस शहरको शरणस्थानमा लगिनेछ। तत्पश्चात उसका विरोधी, उसका दुश्मनले त्यसलाई केही गर्न सक्दैनन्। यदि त्यसले जानी बुझेर गलत गरेको र शरणस्थानमा पस्नको लागि वेदीको सिंहलाई समातेर झुटो बोलेको भए त उसको दुश्मन आएर अधिकार सिंह उसलाई पक्रेर त्यही वेदीको सामान उसलाई मार्ने अधिकार छ। हो सर, यो साँचो हो, किनभने ऊ दोषी ठहरियो, जानी बुझेर उसले त्यो काम गर्यो र अब त्यो व्यक्तिलाई दण्डको भागी भयो। अब जब त्यसलाई उनीहरूले पक्रेर लगे बाटोमा त्यो मानिसलाई स्नायु रोगले आक्रमण गरी बिमारी भयो। हुन सक्छ तपाईँको पछाडि दर्जनौ मानिस हुन सक्छन्, कोही कहीँ हरेक चट्टानमा, हरेक पहाड़को टापुमा, हरेक झाडीमा दुश्मनहरू, कोही उसको लागि उठ्नको लागि तयार छ। ऊ त स्नायु रोगले पीड़ित थियो। जब ऊ एक पटक शहरमा गइसक्यो त यसले गर्दा त्यहाँ तनाव हुन लाग्यो। ऊ त अब सुरक्षित छ, उसलाई अब केही हुँदैन। कारण यो हो कि अब उसको लागि एउटा ठाउँ तयार पारिएको छ। खुदाद्वारा तयार पारिएको ठाउँ त्यस निर्दोष व्यक्तिको लागि मार्नको लागि होइन, तर मर्नदेखि छुटकाराको लागि, किनकि उसले यो आकाशमा गर्न पुगेको थियो। अब यदि उसले यो जानी बुझिकन काम नगरेको हुनाले, अब यदि उसले जानेरै यो गरेको भए पनि ल ठिक छ, उसलाई उस परिस्थितिमा उभिनु पर्छ। तर उसले स्वेच्छाले यो गरेको हो भन्ने त उसलाई केही मौका छैन। अब आजकल दुई वर्गका मानिसहरू छन्, के म यो भन्न सक्छु, त्यहाँ पुरुष र स्त्री आजको संसारमा छन्, होइन त भाइ रुडेल? तिनीहरू वास्तवमा यी कुराहरू गर्न चाहँदैनन्। यहाँ पुरुष र स्त्री दुई दुनियाँमा आज छन्, तिनीहरू पाप त गर्न चाहँदैनन्। म तिनको लागि माफी महसुस गर्छु। तिनीहरू चाहेर केही गरेर गलत गर्न चाहँदैनन्, तर उनीहरू गलत गर्न पुग्छन्। तिनीहरू गलत गर्नको लागि धकेलिएका छन्। अब त्यस व्यक्तिलाई यदि त्यो सही काम गर्न चाहन्छ भने त्यसको लागि एक ठाउँ छ। त्यो यस्तो ठाउँ हो कि त्यस किसिमको बोझ या दबावको लागि छुटकाराको ठाउँ हो। त्यो बिल्कुलै साँचो हो, तर त्यही कोही छैन जसले त्यसलाई वास्ता गर्दैनन्। अर्को दिन भाई हिकर्सनले ला ग्रानेरे कन्टिकीको जेलखानमा जाने पास मलाई दिनुभयो, केही संस्थायी कैदीसँग भेट्नको लागि। म माछा पक्रनको लागि जाने सोचमा थिएँ र मैले एक कालो केटालाई लुइसभिलेबाट आइरहेको देखेँ र उसलाई भेटाएँ र उसले मलाई भन्यो। मैले भने, एक देख्नमा या हेर्नमा सज्जन जिहानदार तपाईँ जस्तै, तपाईँ यहाँ के गर्नको लागि आउनुभयो? उसले भन्यो, ल ठिक छ भन्दै रेभरेन्ड जो थियो यो महा छ भन्यो, यो कसैको गल्ती होइन तर गल्ती मेरै हो। यसो भन्दै म एक पल्ट त प्रभुका दिनमा थिएँ, उसको नाम बिशप थियो। उसले भन्यो, तिनीहरूले मलाई पवित्र बिशप भनी बोले किनकि म प्रभुको सेवक थिएँ। उसले भन्यो, म र मेरो श्रीमती, हामीसँग एक सानो छोरी छ, र भन्यो, एक समय यस्तो आयो जसले गर्दा म प्रभुमा स्थिर भइरहन सकिन। तब म संसारतर्फ मोडिन पुगे, प्रभुबाट टाढा गए। भन्यो, मसँग मेरा पिता माता क्रिस्टियन थिए, र भन्यो, मैले चार वर्ष कोरियामा प्रभुको सेवकाई गरे, समुद्र पार कोरियामा, कति धेरै लडाईमा भाइ ऊ आयो, धेरै लडाईहरू उसमा थिए, सिटिएसन र अरू यस्ता धेरै थोकमा ऊ थियो। उसले भन्यो, तर ती सबै कुराबाट एक कुरा यो हो कि म नृत्य पार्टीमा घुस्न लागे, म त्यस प्रकारको संयुक्त भिड्न जाने जो गलत भिड थियो त्यहाँ फसे। र एक दिन दुईजना केटाहरू आएर भन्न लागे, बिशप हामी माथि त्यो ठाउँमा जाउँ जहाँ खाना इत्यादिको पसल जो कि क्युकर माइडमा छ, के तिमी हामीसँग माथि दौडनलाई तयार छौ? भन्यो, मेरी पत्नीले भर्खरै रातको भोजनको लागि बोलाइन् र मैले भने मैले मलाई खानाको लागि त्यहाँ बोलाएकी छिन्। यसो भनिन्, प्रिय उनीहरूसँग नजाऊ, ती केटाहरू असल चरित्र देखिँदैनन्, हामीले त्यस्ताको संगतबाट टाढा हुनुपर्छ, फेरि यस्ता संगतलाई छोडी चर्चको संगतिमा जाउँ भनी मेरी पत्नीले भनिन्। र उसले भन्यो ठिक छ, भन्यो मैले भने म तिनीहरूलाई घृणा गर्छु, केटाहरू तिनीहरूलाई मेरो कार दिनेछु, तिनीहरू त भोजन चाहन्थे, भन्यो म तिनीहरूलाई लिन घृणा गरेको त होइन, भन्यो म भन्यो के तपाईँ यस्तो गर्नुहुन्न र। तिनीहरूले त्यसलाई च्यातेर फालिदिएर भने तिनीहरू भागेर माथि गए, पछि फेरि फर्केर आए, भन्यो म तिनीहरू भएको ठाउँमा दौडेर गएँ र कार पार्किङको ठाउँमा रोकिएँ, म त्यहाँ बसिरहेको थिएँ, उनीहरूलाई पर्खिरहेको थिएँ र अकस्मात संकेत घडी बन्द भयो, सबै बन्द भयो र केही केटाहरू हातमा बन्दुक लिएर आए। तब मैले कारको ढोका बन्द गरेँ, मैले भने तिमीहरू कारभित्र पस्न सक्दैनौ। तिनीहरू मध्ये एकले बढी जोरसँग अर्को टाउकोमा हिर्कायो र पछि धकेलेर उसको बन्दुक फालिदियो। उसले भन्यो तिमीहरू मलाई लैजान सक्दैनौ, भित्र बन्दुक फाल्दै भन्यो यदि तिमीहरू पालबाट जान चाहँदैनौ त हामी तिमीहरूलाई यहाँबाट उठाएर फालिदिन्छौ, उठाएर फालिदिनेछौ। भन्यो तिमी कहीँ जान सक्दैनौ, तिमी पक्रिनलाई जाँदैछौ, तिमी केटाहरू तिनलाई भन्देऊ कि म तिमीहरूसँग साथ दिन्न, म स्वतन्त्र छु, म यसमा शरीक हुन्न, म यहाँ बसिरहेको छु, म त यस बारेमा केही जान्दैन थिएँ, म निर्दोष थिएँ। त्यस समय पुलिस आयो उनीहरूले बीचमा, उनीहरूले बिन्ति गरे। उसले भन्यो सबभन्दा पहिला यो सताउने दुष्टलाई समात्छु, किनभने उसले भन्यो यहाँ एउटा प्रश्न छ, के यो कार तिम्रो हो? उसले भन्यो हो सर, तर म उसले भन्यो मेरो प्रश्नको उत्तर देऊ, हो ब्रदर यो त शैतानले गरेको कार्य हो। भन्यो मेरो प्रश्नको उत्तर देऊ भन्दै के यो कार तिम्रो हो? उसले भन्यो हो सर मेरो हो। के यो तिम्रो लाइसेन्स नम्बर हो सर? उसले भन्यो के तिमी तिनीहरूसँग माथि गएका थियौ? उसले भन्यो सहीमा म तपाईँलाई भन्दछु। उसले भन्यो मेरो प्रश्नको उत्तर देऊ। उसले भन्यो हो सर। उसले भन्यो यो तिमीले ठिक भन्यो, तिमी हौ परिस्थितिको देख्नेवाला प्रमाण। तिमीहरूले उसलाई 10 सालको जेल र अर्को केटाहरूलाई जीवनदान दिई पठाइदिए। अब उसले भन्यो भाइ तपाईँ भन्नुहोस्, म त एक गलत झुण्डमा फँसेको थिएँ, यहाँ कसैले मलाई दोष लगाउन सक्दैन, तर मेरो गल्ती हो र यो ठिक कुरा हो। अब उसले त 10 साल सजा पायो, त्यो हालातको दबावबाट कसले छुटाउला? मैले उसको लागि प्रार्थना गरे, भाइ वुड र म यहाँ पानी बाहिर बसिरहेका थियौँ र केटाको हातलाई समातेर उसको लागि प्रार्थना गरेका थियौँ पानी बाहिर, त्यसलाई खुदा अनुग्रह गर्नुहोस् कि उसको सजाय कम होस्, र म आजसम्म पनि उसको लागि प्रार्थना गरिरहेको छु, यो प्रभुको इच्छामा होस्। यो के हो दबाब, बोझ, निर्दोष, एक निर्दोष व्यक्ति, अब त्यस व्यक्तिलाई एक मौका मिल्नै पर्छ। आज रात यदि तपाईँ ठिक गर्न चाहनुहुन्छ भने म अति खुसी हुनेछु। यो भन्दछु कि त्यहाँ एक शरणस्थानको सहर छ, त्यो येशु ख्रीष्ट हुनुहुन्छ। यदि तपाईँ ठिक गर्न नचाहेर गलत गर्नुहुन्छ भने तपाईँको पछाडि शैतान छ। बाँच्नको लागि केवल एक स्थान छ, एउटै बाटो छ बाँच्नको लागि, त्यो बाँच्ने ठाउँ हो येशु ख्रीष्ट। त्यहाँ एउटा ठाउँ छ जहाँ तपाईँ आउन सक्नुहुन्छ र बोझलाई उतार्न सक्नुहुन्छ। यदि तपाईँ पापलाई नै प्रेम गर्नुहुन्छ भने त खुदा तपाईँलाई चाहनुहुन्न भने त कहीँ न कहीँ तपाईँलाई शैतानले समातेर तपाईँ माथि शैतान विजय हुनेछ। तब तपाईँसँग हुने छैन, तपाईँ ख्रिस्टमा आउन सक्नुहुने छैन, किनकि तपाईँले ख्रिस्टमा आउनै चाहनु भएन। जब यो व्यक्ति ख्रिस्टमा आयो, ख्रिस्ट नै शरणस्थान हुनुहुन्छ। जब व्यक्ति यहाँ भित्र आउँछ, पुरानो नियममा पहिलो कुरा यो थियो कि ऊ आफ्नै स्वेच्छाले आएको हुन्थ्यो। यही तरिका हो तपाईँको लागि पनि, आज ख्रिस्टमा आउनको लागि स्वेच्छामा आउनुहोस्। अर्को कुरा यो हो कि ख्रिस्टमा रहँदा तपाईँमा सन्तुष्टि हुनै पर्छ। यदि तपाईँ हुनु भएन भने प्रत्येक दिन तपाईँ ख्रिस्टमा टाँसिन सक्नुहुन्न, रुनुहोस् कि म यस्तो ठाउँबाट बाहिर निस्कन सकौँ, म त्यस दुनियाँबाट बाहिर निस्केर आउन सकौँ भनेर कराउनुहोस्। ती सबै कुराले तपाईँलाई ख्रिस्टबाट बाहिर निकाल्छन्। त्यसैले आफ्नो इच्छालाई सम्पूर्ण रूपले ख्रिस्टमा बस्न चाहनुहोस्, यस्तो हुन आवश्यक छ। जब तपाईँ ख्रिस्टमा आउनुहुन्छ, तपाईँ संसारतर्फ पछाडि फर्कन सक्नुहुन्न। बाइबलले यसो भन्छ, जसले आफ्नो हात हलोको अनौमा राखी पछि फर्कन्छ त्यो हलो जोत्नको लागि योग्य हुँदैन। अब यहाँ जहाँ यस्ता नामधारी कहलाइने क्रिस्चियनहरूले गल्ती गरेका छन्, बुझ्नुभयो, तिनीहरू एक अभिनयको रूपमा खेतमा हलोले त जोत्न खोज्छन्, तर पहिले साना साना आउने कुराले तिनीहरू हातको हलो नै छोडिदिन्छन्। अर्को दिनको एक अनुभव मसँग छ जो तपाईँहरूलाई सबैको थाहा छ, र म तपाईँहरूको प्रार्थनाको लागि धन्यवादित छु। जस्तो कि म माछाको शिकारमा थिएँ र निशानामा गोली मार्ने यस्तै अरू कुराहरूमा म हमेसा एक प्रकारको उथरीवल म्याग्नुम राइफल पिस्तोलको नाम किसिम थियो म चाहन्थे। हो, मेरा केही साथीहरू मलाई यो किनेर ल्याइदिन्थे गर्थे। म मानिसहरूलाई बुझ्दछु र चिन्दछु, म यसको रखवाली कसरी गर्ने भन्ने कुरा मलाई थाहा थियो। तिनीहरू मलाई यो खुसीले दिने गर्थे किनकि यसको महत्व मलाई थाहा थियो। निष्कपटताका साथ बिना स्वार्थ मलाई 2 या 3 दिन चाहन्थे, तर म राइफलमा त्यति धेरै रुपियाँ खर्च गर्न चाहँदैन थिए। जब मलाई थाहा भयो कि मिशनरीहरूको खुट्टाको जुत्तामा पनि हुन्छ भने मैले त्यो छु गर्न चाहन्न। र भाइ विल्सनले बिलिपाललाई सानो खालको 257 रोबर्ट्स दिएका थिए, र एक भाइ जो मेरो साथीले भन्नुभयो, भाइ ब्रनम विथ हर भाई बन्दुक त अलि ठिक होइन, म अलि सस्तो किनेर दिनेछु। यदि तपाईँले मलाई अनुमति दिनुभए त म तपाईँको लागि किनेर ल्याउने थिएँ। ठिक छ, म किनेर ल्याउँछु। आउनुहोस्, फर्केर बन्दुकमा सिर राख्नुहोस् र गोली हानेर आउनुहोस्। मेरो हातबाट चिजहरू उडेका थिए र गोली त लगभग 50 यार्ड लाइन पुगेको थियो। बोल्ट त मेरो पछाडि खसेको थियो। यो त उदेकको थियो, धन्ने धन्ने काटेको मलाई। काट्न त काटेन, दुईमा आधा यहाँ लगभग 5 या 6 टनको दबावमा म नजिकै भइगएको थिएँ। हो, डाक्टरले भन्छ मलाई केवल एउटा कुरा थाहा छ, तपाईँको प्रभु भलो हुनुभएकोले। प्रभु त्यहाँ हुनुहुन्थ्यो, उहाँले नै आफ्नो सेवकलाई बचाउनु भयो। अब कुरा यो कि म सोचिरहेको छु, यहाँ यो कहाँबाट आयो त? यदि यहाँ विथ हरवाई म्याग्नुम हुँदो हो त, यदि यो चलेको भए त के हुन्थ्यो होला? यस्तो भएको भए त राइफल नै उड्ने थियो, यसको माथिल्लो भाग त पुरा फाट्ने थियो र खुल्ने थियो। यस्तै हाल हुनेछ जो हामी भएका अनेकौं वाद विवादको कारणले हाम्रो टाउको माथिको सबै खसालिदिनेछ। यदि यहाँ विथर वाय हुन्थ्यो त पहिलेदेखि नै यो हुन्थ्यो। स्टिलले खास गरेर त्यसलाई मोडिएको हुन्छ, ब्यारल बनाउनुको लागि यो वोरेड वाट निकालेर उथर वाई म्याग्नुम बनाइयो। यो यति धेरै आवाज दिँदैन, तर किनभने यो यसै गरी बनाइएको हुन्छ कि वास्तविक आवाज निस्किएको होस्। यो खासै व्यक्तिले मात्र यसलाई चलाउन सक्छ। यसको त एक क्रिस्टियनले दावा गर्न सक्छ। यो त नयाँ जन्म जबसम्म हुँदैन तबसम्म सुरु नै हुँदैन। यो त कहीँबाट आवाज निस्कन्छ, यसमा त अति धेरै दबाव हुन्छ, यो खडा रहनै सक्दैन। यो त आफै स्वयं कहीँ न कहीँ आवाज निकाल्छ। मानिसहरू कोसिस गर्छन् कसैको सेवकाईको नक्कल गर्ने, यो ठिक कुरा होइन। अन्तत यो त बजिहाल्छ, थाहा लाग्छ तपाईँको खुदाद्वारा नियुक्ति हुनुपर्नेछ। सेवकायत त खुदाद्वारा नै प्राप्त हुन्छ, यो कसैसँग हात मिलाएर पाइँदैन, कोही हृदय स्पर्शी कहानीबाट पनि पाइँदैन। तर यो त ख्रिस्टको द्वारा बगाइएको रगतद्वारा माथिबाट नै आउँछ। तपाईँको विश्वास जो खुदाले तपाईँको लागि येशु ख्रिस्टद्वारा गर्नुभयो त्यहाँबाट आउँछ। यदि यो होइन भने त तपाईँ कहीँ न कहीँ आफै बज्नुहुनेछ। कसैले तपाईँ माथि औंला उठाउनेछ र तपाईँलाई सेवकाईबाट निकालिनु पर्नेछ। बुझ्नुभयो, देख्नुभयो, यसले दबावलाई बढाउँछ। हर समय चाँडै नै यो त बज्नेछ, थाहा लाग्नेछ। मनुष्यको अति आवश्यक छ कि शरण स्थानमा रहनको लागि उसको त्यहाँ गएर असन्तुष्टि देखाउने होइन, उसको त्यहाँ बस्ने इच्छा हुनुपर्छ। त्यसको बारेमा असन्तुष्टि होइन, शरण स्थान बाहिर त यो मर्छ, शरण स्थानभित्र त्यसले जीवन पाउँछ, यानी सुरक्षा पाउँछ। ठिक छ, तपाईँहरूलाई म केही भन्न चाहन्छु। यदि तपाईँहरू क्रिस्टियन होइन भने, म यो शरण स्थान सहरमा लगभग 31 वर्ष पहिला आएको थिएँ र भाइ, म कहिले पनि यहाँबाट बाहिर जान चाहदिन। ओ, म त ख्रिस्टमा आए, जो मैले पाउने इच्छा राखेको थिएँ सबै मैले ख्रिस्टमा पाएँ। म त यहाँ बाहिर जान चाहन्न। म यहाँ रहन पाएकोमा दिनहुँ खुसी हुँदै प्रार्थना गर्दछु, मलाई यही रहन दिनुहोस् प्रभु। म त्यसलाई कहिले छोड्दिन र म त थाहा छ उहाँले मलाई कहिले छोड्नुहुने छैन। मलाई थाहा छ तपाईँलाई उहाँ कहिले छोड्नुहुने छैन। तब त दबाव अझ बढ्दै जान्छ। यदि यस्तो हुन्छ त तपाईँ उहाँमा आफ्नो भावनाको अभिव्यक्ति गर्न सक्नुहुन्छ। यसैले हामीले केही चिन्ता लिनुपर्ने जरुरी छैन। यदि तपाईँहरू सबै बोझले भरिनु भएको छ भने, थाहा छैन कि जानी कहाँ हो, मृत्यु पश्चात तपाईँको के अवस्था हुने हो, तपाईँलाई थाहा छ कि एक दिन तपाईँले मर्नु पर्नेछ, तब त तपाईँले यसलाई त प्राप्त गर्नु नै पर्छ। अब यो आउँछ, ख्रिस्टमा आउनुहोस् तपाईँको शरण स्थान र आफ्नो दबाबबाट छुटकारा पाउनुहोस्। एकपल्ट आउनुहोस्, सधैँको लागि ढुक्क भयो। के होला भनी चिन्ता नगर्नुहोस्, ख्रिस्ट हाम्रो संस्थान हुनुहुन्छ। जब हामी ख्रिस्टमा आउँछौ, हामी हाम्रो दबाव वा बोझबाट छुटकारा पाउँछौ। तपाईँ चिन्ताबाट मुक्त हुनुहुन्छ। हो, यदि म मरे भने मलाई के हुन्छ त? पत्नी के हुन्छ त? पतिको के हुन्छ त? बच्चाहरू के हुन्छ त? केवल ख्रिस्टमा आउनुहोस् र यी सबै दबाव र टन्टाबाट छुटकारा पाउनुहोस्, होइन त? उहाँले हामीलाई सबै थोक दिनुभएको छ, सबै थोक हाम्रै हुन् ख्रिस्टद्वारा। यसैले आउनुहोस्, सबै प्रकारका दबावबाट छुटकारा प्राप्त गर्नुहोस्। केवल एक मात्र यही तरिका हो जो तपाईँ गर्न सक्नुहुन्छ। कसैले तपाईँलाई $1,00,000 दिन सक्छ, यसले तपाईँको चिन्तालाई बढाउँछ। तपाईँ कुनै मण्डलीमा जोडिन सक्नुहुन्छ, यसले पनि चिन्तालाई बढाउँछ। कारण यो हो, मेथोडिस्टहरू भन्दैछन् हामीहरू ठिक छौँ र बेप्टिस्ट गलत भन्दछन्। बेप्टिस्ट भन्छन् तिनीहरू गलत हुन्, हामी ठिक छौँ। यसैले यसले त केवल चिन्तालाई बढाएको छ। कारण यो हो कि तपाईँ कहीँ स्थिर भएर उभिनु भएको छैन। यदि तपाईँ लगातार ख्रिस्टमा आउनुभयो भने तपाईँ यो चिन्ताबाट मुक्त हुनुहुन्छ। कारण यो हो कि सबैभन्दा श्रेष्ठ यो हो। यो त ढुक्कको कुरा हो, यो खुदाले उपलब्ध गराउनुभएको ठाउँ हो, ताकि तपाईँ सुरक्षित हुनुहोस् भने। जहाँ खुदाले भन्नुभयो परमप्रभुको नाम नै ऊँचा धरहरा हो, धर्मी मानिस यहाँ भागेर आउनेछन् र सुरक्षित रहनेछन्। बिरामी भएको बेलामा जब बिरामीले ग्रसित समयमा डाक्टरले भन्लान् म त अब केही पनि तपाईँको लागि गर्न सक्दिन, तपाईँ आफ्नो चिन्तालाई नबढाउनुहोस्, चिन्ताबाट मुक्ति पाउनको लागि आफ्नो पास्टरलाई बोलाउनुहोस्, उसले तपाईँमाथि तेल मलेर अभिषेकमा भई प्रार्थना गर्नेछ, विश्वासको प्रार्थनाले रोगी निको हुनेछ, चिन्तालाई जसले तपाईँलाई दबाएको छ यसबाट छुटकारा प्राप्त गर्नुहोस्। बुझ्नुभयो? उहाँ हाम्रो सरस्थान हुनुहुन्छ। जबसम्म तपाईँ यस सरस्थानमा हुनुहुन्छ तपाईँलाई अधिकार छ सरस्थानको अधिकार प्राप्त गर्न, र ख्रिस्ट नै हाम्रो सरस्थान हुनुहुन्छ जो तपाईँलाई आवश्यक छ, यो उहाँद्वारा तपाईँ प्राप्त गर्नुहुन्छ। आमेन। बिमारी अवस्थामा चिन्तालाई नबढाउनुहोस्, यसलाई हटाउनुहोस्। तपाईँ भन्नुहुनेछ ठिक छ, म अचम्मित भएँ भाइ ब्रनम के तपाईँ भन्नु भएन, केवल तपाईँ आफ्नो दबाव चिन्तालाई हटाउनुहोस्, तपाईँको मुन्दा प्रभुमा राख्नुहोस् या समर्पित गर्नुहोस्। यसरी नै जति चिन्ता छन् सबै प्रभुमा राखिदिनुहोस्, चिन्तालाई बढ्न नदिनुहोस्, चिन्ताबाट छुटकारा पाउनुहोस्। ठिक छ, तपाईँ भन्नुहुनेछ म एकदम चिन्तित छु भाइ ब्रनम, म के गरौँ मलाई थाहा छैन, चिन्ताबाट छुटकारा पाउनुहोस्। आमेन। शरणस्थानको शर्मा उहाँले तपाईँको चिन्ता पीर मर्गलाई उठाउनु भएको छ, अब तपाईँले चिन्ता लिनु पर्दैन, आफ्नो चिन्ता उहाँमा राखिदिनुहोस्, उहाँले नै तपाईँलाई वास्ता गर्नुहुन्छ। आफ्ना फिक्रीलाई चिन्ता नगर्नुहोस्, तपाईँ चिन्ता नलिनुहोस्, यो काम त प्रभुको हो। मैले एक महिलालाई भेटेको थिएँ केही वर्ष अगाडि टेनसेन्टको दुकानमा, उनी लगभग 60 सालकी थिइन् तर 30 सालकी देखिन्थिन्। मैले सोधे तपाईँ यो कसरी गर्नुभयो बहिनी, उनले भने भाइ भर्न मसँग 2 डाक्टर छोराहरू छन्, तपाईँ भन्दा ठुला छन्, यो सत्य र विश्वासी हो कि ती स्त्री साँच्ची नै 30 साल भन्दा ठुली देखिनी थिइन्। उनले भने यही हो जे छ, जब म ख्रिस्टमा आए जब म लगभग 12 वर्षको थिएँ, म बसेर सोचेको थिएँ, मैले अर्को संस्कारको बारेमा अध्ययन गरेको थिएँ, तर जब मैले सच्चाईलाई प्राप्त गरेँ, उनले भनिन् म ख्रिस्टमा आए र आफ्नो मुद्दालाई ख्रिस्टमा राखेँ, मेरो प्राण र मेरा सबै थोक उहाँमा राखेँ, र उनी भन्छन् तबदेखि ममा कहिले चिन्ता आएन। उनले भनिन् अब त ख्रिस्टले मेरा सम्पूर्ण चिन्तालाई लिने प्रतिज्ञा गर्नुभएको छ, र भनिन् यदि उहाँले यो सबै लिन सक्नुहुन्थ्यो भने मलाई थाहा छ मबाट यो सबै हुन सक्दैन थियो, त्यसैले किन म चिन्तालाई प्रयोगमा ल्याउँ त, किन मैले अब चिन्ता गर्ने। बुझ्नुभयो? यस्तो हो यो ख्रिस्टले प्रतिज्ञा गर्नुभएको छ तपाईँको सबै फिक्री लिनको लागि, आफ्नो चिन्ता उहाँमा राखिदिनुहोस्। अब भन्नुहोस् के को चिन्ता छ तपाईँलाई, चिन्ताले दबावको बढाउँछ, दबाव उम्लन्छ, यसैले आफ्ना चिन्ता उहाँमा राखिदिनुहोस् र चिन्ता गर्न छोडिनुहोस्, यो सबै ठिक हो। अब तपाईँ भन्नु होला म यो कसरी गरौँ, केवल उहाँको प्रतिज्ञालाई विश्वास गर्नुहोस्, उहाँले यो म गर्छु भनी प्रतिज्ञा गर्नुभएको छ, मृत्युसम्म पनि, जब मृत्युको दूत कोठामा नआउन्जेल उहाँले प्रतिज्ञा गर्नुभएको छ। हो भाइ ब्रनम, मलाई थाहा छ म उत्तेजित हुनेछु, औ होइन त तपाईँ अब शरणस्थानमा हुनुहुन्छ, होइन होइन, तपाईँलाई थाहा छ कि मर्दै हुनुहुन्छ, तपाईँले जाने बाटो पाउनु भएको छ, यसैले सिर्फ शरणस्थानमा पसिहाल्नुहोस्, सुरक्षाको अनुभव गर्नुहोस्, यही ठिक हो। स्मरण राख्नुहोस् जबसम्म तपाईँ शरणस्थानमा हुनुहुन्छ तबसम्म तपाईँ सुरक्षित हुनुहुन्छ, तपाईँको लागि ख्रिस्ट मर्नुभयो, उहाँले तपाईँको चिन्ता गर्नुहुन्छ, तपाईँको लागि उहाँ मर्नुभयो। आउनुहोस् यसलाई लिएर हेरौँ। तपाईँ भन्नुहुनेछ भाइ ब्रनम तपाईँको मतलब जब मृत्युको दूतले ढोकामा खटखटाएको समयमा पनि त्यति बेलासम्म पनि तपाईँलाई केही नहुने हुँदैन, एक रीति पनि केही हुँदैन। ठिक छ, तपाईँ यो कसरी गर्नुहुन्छ, शरणस्थानमा आउनुहोस्, शरणस्थानमा आउनु नै सबै कुरा हो। ठिक छ, तपाईँ भन्नु होला भाइ ब्रनम एक मिनट, अब मिश्रबाट निस्केर आउँदै गरेको इजरायललाई लिएर एकछिन हेरौँ, त्यहाँ एक समय आयो जहाँ खुदाले भन्नुभयो उस भूमिबाट हुँदै म एउटा मृत्युको दूतलाई पठाउनेछु, त्यस बेला म परिवारको एक एक पैलठको लिनेछु, जस जसको घरको ढोकामा रगत देखिँदैन ती सबैको घरबाट, त्यो महान पासओभर छलाङको पर्वको रात थियो। अब इजरायल यहाँ छ, प्रतिज्ञा गरेका मानिसहरू प्रतिज्ञा गरेको देशमा जाँदैछन्, र तिनीहरू यो त पासओभरको रात हो, मृत्युको दूत उस देशमा छ, र हामी यहाँ रुवावासी र कोलाहल तल सडकबाट आएको सुन्छौँ, हामी बाहिर हेर्छौँ 2 ठुला काला पखेटा फैलाएको हामी तल सडकमा छाया देख्छौँ। तपाईँ सोच्नुहोस् इजरायल के सबै अचम्मित छन् र छैनन् सर, उनीहरूलाई यो थाहा छ, मृत्यु ढोकामा थियो, सानो केटा झ्यालबाट बाहिर हेर्दै थियो, ऊ परिवारको पहिलो बच्चा थियो, उसले उस ठुलो कालो दूतलाई देखियो, उसले दूतलाई देखेर भन्यो पिताजी के तपाईँ मलाई प्रेम गर्नुहुन्छ, पिताले भने हो साँच्चीमा म तिमीलाई प्रेम गर्छु, पिताजी के म तपाईँको पहिलो पुत्र होइन र, हो पुत्र तिमी पहिलो पुत्र हौ, पिताजी उता हेर्नुहोस् त त्यो मृत्युको दूतले त्यो बालकलाई लैजाँदैछ मार्छ, उसले के गर्छ मलाई थाहा छ, ऊ मसँग खेल्दै गर्थ्यो, हो पिताजी ऊ त्यो त्यहाँ आइसक्यो घरको नजिक आइसक्यो, तर मेरो छोरा के तिमीले ढोकामा रगत देखेनौ, हालेलुया पिताजी के उसले मलाई मार्छ त, होइन छोरा, तिमी मर्दैनौ, उसले तिमीलाई केही गर्न सक्दैन। किन? किनकि यो उहाँको प्रतिज्ञा हो, जब म रगतलाई देख्नेछु म छलाङ लगाउनेछु। छोरा तिमी जाऊ र आफ्नो खेलाउनसँग खेल, खेल्न सुरु गर छोरा। तिमीले यहाँ चिन्ता गर्नुपर्ने केही जरुरत छैन। तिमी हामी खुदाको संस्थानमा छौ, चिन्ता फिक्रीबाट मनलाई हटाइदेऊ छोरा। इसरायलीहरू जब मिस्रका ती मारिँदै थिए, इसरायलीहरू पछि बसेर बाइबल पढ्दै थिए होला, बाहिर त रोना र पिट्न थियो, चिल्लावट बढिरहेको थियो, भित्र इजरायली आनन्दमा खुसीमा थिए। किन? मृत्यु ठिक ढोकामा थियो। के फरक थियो मिश्रमा र इजरायलीमा, जसले इजरायललाई नुकसान पुगेन? धन्यवाद होस् प्रभुलाई, मृत्यु हाम्रो ढोकामा छ, तर उहाँको प्रतिज्ञा गरिएको रगतको कारण हामी भित्र मृत्यु आउन सक्दैन। उहाँको रगत मेरो हृदयमा लगाइएको हुनाले मलाई केही फरक पर्दैन। के फरक बनाउँछ यसले? यसले मलाई केही गर्न सक्दैन, किनकि म रगतमा जोडिएको छु। तिमी भोलि मर्नेछौ भने डाक्टरले भन्ला, के यसले मलाई अनुसार पर्छ त? के मलाई फरक पर्छ त? पर्दैन, रगत मेरो ढोकामा लगाइएको छ। तपाईँ त मर्नु नै हुन्छ, जसरी भए पनि तपाईँ मर्नुहुन्छ भनी भन्ला, तर यदि त्यहाँ रगत लगाइएको छ भने मलाई केही असर पर्दैन, मरिहाले भने पनि म पुनर्थानितमा उठ्नेछु। आमेन। इजरायलीहरू दावा गर्न सक्छन्, हामीलाई तिनीहरू चाहिँ केही फिक्री छैन, किनकि यिनीहरूलाई थाहा थियो कि मृत्युको दूतले केही असर गर्न सक्दैन। इजरायलीहरूलाई थाहा थियो तिनीहरू रगत मुनि छोपिएका थिए, यो त खुदाले उपलब्ध गराउनु भएको ठाउँ थियो। अब सोचेर भन्नुहोस्, के म यसमा निश्चिन्त रहँ त? अब हे क्रिस्टियनहरू हो, हामी यहाँ सुरक्षित छौ, के म यसमा सुनिश्चित हुँ त? मैले गएको आइतबारको राति यसको बारेमा बोलेको थिएँ। अब इजरायल प्रतिज्ञामा थियो, बाचामा बाँधिएका थिए, खुदाका मानिसहरू थिए, तिनीहरू प्रतिज्ञा गरिएको देशमा जहाँ दुध र मह बग्ने देशमा गइरहेका थिए। तिनीहरूले कहिले पनि त्यो देशलाई देखेका थिएनन्, तिनीहरू मध्ये कोही पनि त्यो देशमा गएका थिएनन्, तर यो देश तिनीहरूलाई प्रतिज्ञामा दिइएको थियो। बुझ्नुभयो? तिनीहरू कहिल्यै त्यही पुगेका थिएनन्, तिनीहरूलाई देशको बारेमा केही पनि थाहा थिएन, तर तिनीहरूको लागि प्रतिज्ञाको देश थियो। तिनीहरू मिश्रको गुलामीबाट निस्केर आएका, खुदाको आगमकताद्वारा त्यस देशमा जानको लागि भनिएको थियो। तिमीहरू नयाँ जाति र परदेशी भएर त्यस देश, नयाँ देशमा जो कहिले पनि देखेका थिएनन्, तिनीहरू मध्ये कसैले पनि त्यो देशलाई देखेका थिएनन्। तपाईँ यसको बारेमा सोच्नुहोस्। तब तिनीहरू त्यस देशको सिमाना नजिकै आइपुगे, तिनीहरूमा ठुला ठुला लडाकुहरू थिए, नाम थियो जोसुआ, जोसुआले लिएर, यसको मतलब बचाउने वाला यहोवा, र जोसुआले यर्दन नदी पार गरिसकेको थियो, प्रतिज्ञा गरिएको देशमा पुगेको थियो। त्यस देशमा पुगेर फर्किआउँदा एक प्रमाण पनि उसले लिएर आएको थियो कि वास्तवमा त्यो देश असल देश छ भन्नको लागि। तिनले एक अङ्गुरको गुच्छा ल्याएका थिए, त्यो ल्याउनको लागि दुई मनुष्यलाई भारी भएको थियो। यो त ठिक त्यही किसिमको देश थियो जो खुदाले म तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको थियो। यो देशमा दुध र मह बगिरहेको थियो। यस खबरले तिनीहरू मध्ये सबै खुसीले भरिएका थिए। किन तिनीहरू खुसीले भरिएका थिए त? कारण यो हो, जोसुआ त्यस देशमा गएर आउँदा त्यस देशको उब्जनी मध्ये एक उब्जनी अङ्गुर एक प्रमाणको रूपमा लिएर आएका थिए। बाकी मानिसहरू त्यहाँ कोही गएका थिएनन्। खुदाले तिनीहरूलाई म दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो। बुझ्नुभयो? तिनीहरूको लागि यो प्रतिज्ञा गरिएको देश थियो र तिनीहरू त्यसै देशको बाटोतिर लम्काउँदै थिए। अब एक समय थियो मानव जाति बन्धनमा जालमा फसेको थियो। त्यस समय एक येशु ख्रिस्ट नाम गरेको कोही एक मनुष्य पृथ्वीमा आयो। येशुको मतलब हो उद्धार गर्ने वाला यहोवा। ऊ यर्दन रूपी मृत्यु तक पुगेर मृत्युबाट विजय भयो र आइतबार इस्टरको दिनमा बौरी उठे, यो प्रमाण लिएर उठे कि मनुष्य मरेपछि पनि फेरि जीवित हुन्छ भन्ने गरेर। हालेलुया! मृत्यु अन्त होइन भने येशूले त्यसलाई प्रमाणित गर्नुभयो। अब मानिस मृत्युपछि पनि जीवित रहन सक्छ, येशूले प्रमाणित गरिदिनुभयो। येशू चेलाहरूको अगाडि उभिएर उनीहरूलाई भन्नुभएको थियो, मर्नुभन्दा पहिला उहाँले भन्नुभयो, मेरो पिताको घरमा धेरै रहनेका स्थानहरू छन्, यदि थिएन भने म तिमीहरूलाई भनिदिने थिएँ, र म गएर ठाउँ तयार पार्नेछु, म माथि जानेछु र ठाउँलाई तयार पार्नेछु र फर्की फेरि आउनेछु र मसँगै तिमीहरूलाई लैजानेछु, जहाँ म रहन्छु तिमीहरू पनि त्यही रहनेछौ। इस्टर बिहानको पछाडिमा उहाँ मर्नुभएको थियो, जबसम्म चन्द्रमा ताराहरू र सूर्य आफैमा लजाएनन् उहाँ मर्नुभएको थियो। जबसम्म उहाँको कोखमा हृदयमा रोमन सिपाहीले तिखो भालाले छेड्न, त्यसमाथि पानी र रगत अलग भएको थियो, येशु पूर्णतय मर्नुभएको थियो। मरेपछि उहाँ चियानमा जानुभयो, जसरी अरू मानिसहरू पनि मरेपछि जान्छन्। उहाँको प्राण अधोलोकमा गयो, जसरी बाइबलले पनि भन्छ। तर आइतबार इस्टरको बिहान उहाँ मृत्युबाट विजय भई फर्केर आउनुभयो। नरक र चियानबाट फर्केर उहाँले भन्नुभयो, म त्यो हुँ जो मरेको थिएँ, र म अब युग युगसम्म जीवित रहनेछु, र मृत्यु र नरकको चाबी मसँग छन्। म एक मनुष्य हुँ, तिनीहरूले भने वहाँ त आत्मा हो. उहाँले भन्नुभयो मलाई माछाको स्यान्डविच ल्याऊ र उहाँले माछा र रोटी खानुभयो. उहाँ मनुष्य हुनुहुन्थ्यो र मर्नुभयो र त्यस देशमा जानुभयो र फर्केर आउने समयमा एक प्रमाण सहित आउनुभयो. प्रमाण यो हो मनुष्य एक पटक मरेपछि फेरि जीवित हुन सक्छ. अब मृत्युले हामीले के गर्न सक्छ? आमेन. यस मृत्यु रूपी चिन्ताबाट छुटकारा पाऊ. अब केवल यी मात्र होइन तर उहाँले हामीलाई प्रतिज्ञा दिनुभयो. यो के हो? उहाँले हामीलाई हाम्रो पैतृक अधिकार दिनुभयो. उहाँले भन्नुभयो यो हरेक विश्वासीहरूमा प्रमाणित होस्. अब यदि तपाईँ अविश्वासमा हिँड्दै हुनुहुन्छ भने तपाईँले वचनलाई विश्वास गर्नु भएन. तपाईँ पापमा चल्दै हुनुहुन्छ र संसारका कुराहरूमा तपाईँ बढ्दै हुनुहुन्छ. तर जसले ममा विश्वास राख्छ उसँग अनन्त जीवन छ. यो जीवन मर्न सक्दैन. अब ध्यान दिनुहोस् जब हामी उहाँको आत्मालाई ग्रहण गर्छौ हामी जो एक पटक पाप अधर्ममा मरेका थियौं उहाँले हामीलाई नयाँ जन्म दिनुभयो, नयाँ जीवन. अब यसले के गर्छ त? यसले हामी जो मर्छौ र येशूमा गाडिन्छौ हामी आत्मामा जिउँछौ दुनियाँको कुराहरूबाट स्वर्गीय कुराहरूतिर. र आज रात्रि हामी एकसाथ स्वर्गीय स्थानमा येशू ख्रीष्टमा बसिरहेका छौँ. कतिजना क्रिस्चियनहरू यहाँ हुनुहुन्छ जसले संसारलाई अझै पनि प्रेम गर्नुहुन्छ? यदि अझै पनि यो हालतमा हुनुहुन्छ भने तपाईँ क्रिस्चियन होइन. तपाईँ क्रिस्टियनिटीको अध्यापक त हुनुभयो तर क्रिस्चियन भई अधिकारी हुनु भएन. जब एक पटक मनुष्य ख्रिस्टलाई चाहन्छ उसको लागि दुनियाँ सबै चिजहरू मरिसके. अब उसँग संसारका यस्ता इच्छाहरू हुने छैनन्, फेरि संसारमा फर्किजाने छैन. अब यसले के गर्छ त? जीवन. पावलले भने जो म एक पटक जिउने गर्थे अब ख्रिस्टमा आएपछि म अब त्यो पुरानो जीवन अब जिउँदिन. यद्यपि अब म होइन, ममा ख्रिस्टै जिउनुहुन्छ. किन? उहाँ यस संसारको पापमा तल्लो तहबाट जी उठ्नुभयो ताकि हामीहरू पछि फर्केर हेर्न सकौ. आखिर हामी कहाँबाट आएका थियौँ भने महिमा होस्, हामी पछि फर्केर हेर्न सकौ कि हामी पहिला कहाँ थियौँ. अब हाम्रो रहन सहन फरक छ. यो के हो त? यो निश्चयता हो जसमा हामी मरेका थियौँ. हाम्रो जीवन ख्रिस्टमा लुकेको थियो. खुदाद्वारा र हामी पवित्र आत्माका छाप लागेका छौँ र ती संसारका थोकहरूबाट अब माथि उठेका छौँ. अब हामी ख्रिस्टमा बाँचेका छौँ त्यही ठिक प्रमाणबाट जो येशूले प्रमाणित गर्नुभयो र पुनरुत्थान हुनु भन्नु. यो हाम्रो लागि उहाँको प्रमाण हो. महिमामय देश जसको मूल्य दिइसकिएको छ. यो हाम्रो पैतृक सम्पत्ति हो. यो उद्धार, यो पहिलो रुपियाँ मूल्य जसले हामीलाई करारमा बाँधेको छ. महिमा होस्। यो कार्यले हामीलाई खुदासँग करारको बन्धनमा बाँधेको छ. जसले मेरो शब्द सुन्छ र मलाई पठान हुनेमा विश्वास राख्छ उसँग सदा सर्वदाको जीवन हुनेछ र दोषी ठहरिने छैन तर मृत्युबाट पार भएर जीवनमा पुगिसकेको हुन्छ. श्रीमान आउनुहोस्, भाइ आउनुहोस्, यस दबाबाट चिन्ताबाट छुटकारा प्राप्त गरौं. आमेन. के तपाईँले यसलाई बुझ्नुभयो? यता हेर्नुहोस्, त्यो महान अगमवक्ता एलियालाई यो ख्रिस्टको दर्शाइएको छ. एलिसा एक मण्डलीको दर्शाइएको छ जसमा दुई गुणा भाग आत्मा अगमवक्ताको एलिसामा दिइयो. एक दिन ऊ यर्दनमा हिँडेको थियो. यिनै दिनमा एक दिन जस्तो कि यही सरकार र यस्तै चिजहरू जहाँ हामी छौ त्यहाँ पनि थियो. एक अहाब, उसकी पत्नी इजेबेल र अरू यस्तै कुराहरू. मेरो त्यो इजेबेल बारे प्रचार के तपाईँले याद गर्नुभएको छ? ध्यान दिनुहोस्, जब एलिसाले एलियालाई पछ्याउँदै थिए केही कारणले. आमेन. कहाँबाट एलियालाई उठाइयो? यर्दनबाट, रामोत गिलादबाट, ती अगमवक्ताका चेलाहरूको बीचबाट जो यर्दनको पल्लो छेउमा थिए. ठिक यही तरिकाबाट उहाँले तपाईँहरूलाई उठाउनु हुनेछ, न्यायीकरण भएर, धर्मीकरण भएर र मृत्युपछि जीवन प्राप्त गरेर. आमेन. संघ संस्थामा भएर होइन अथवा केही परम्परामा भएर होइन तर मरेको तपाईँको आत्मा ताकि तपाईँको फेरि नयाँ जन्म होस् भनी ख्रिस्ट येशूमा. र एलिसा, एलियाले यर्दनको पानीलाई दुई भाग पारे र यर्दन पारी गएका थिए र एलिसाले एलियालाई पछ्याएका थिए. जब एलिसा फेरि त्यस भूमिमा फर्केका थिए, जब फर्केका थिए उनी दुई गुणा भाग आत्माको जो एलियामा थियो लिएर आएका थिए. आज हामी येशूको मृत्यु, गाडिनु र बप्तिस्मामा भई उहाँलाई पछ्याएका छौँ. मृत्यु, दफनाना र पुनरुत्थान अर्थात बप्तिस्मामा हुँदै उहाँलाई हामी विश्वास गर्छौँ. दुनियाँका सबै थोकबाट हामी मरेका छौँ. हामी केही छैनौ भनी स्वीकार गरेका छौँ. उहाँको नाममा बप्तिस्मा लिएका छौँ, गाडिएका छौँ र उहाँको पुनरुत्थानमा हामी जी उठेका छौँ. जब हामी ख्रिस्टको आत्मामा छौँ तब त हामीले दुनियाँका सबै कुरालाई त्यागिसकेका छौँ. अब हामीले एक भागलाई पाएका छौँ. जब हामी मृत्यु रूपी यर्दनको रेखाबाट फर्केर आउनेछौ तब हामीलाई अर्को भाग मिल्नेछ। जो शरीर आज हामीसँग छ, जो आत्मा हामीसँग छ, यो पैतृक हो। पवित्र आत्मा त मर्दैन, किनभने यो त खुदाकै भाग हो। जुन शरीरमा आज हामी बाँचेका छौँ, जसले मेरो मासु खान्छ र मेरो रगतलाई पिउँछ, त्यसैलाई सदा सर्वदाको जीवन छ र अन्तको दिनमा म त्यसलाई जिलाई उठाउनेछु। आमेन। यी कुराहरूबाट हामी आउनुहोस् छुटकारा प्राप्त गरौँ। यसले के फरक बनायो त? अणुबमहरू अर्थात् अरू त्यस्तै कुराहरू के गर्छन् त? तिनीहरूको काम तिनीहरूलाई गर्न दिनुहोस्। यसमा एउटा कुरा छ, येशु मसीह जो हाम्रो प्रभु हुनुहुन्छ, उहाँमा भई हामीलाई अनन्त जीवन छ। चाहे संसारले केही पनि भनोस्, अब हामीलाई के मतलब भयो? किन डराउने? दुनियाँको दबाव र चिन्तालाई हामी किन वास्ता गर्ने? यसले हामीलाई रत्तीभर पनि अलग गराउन सक्दैन। किन? किनकि हामी यी सबै चिन्ताबाट मुक्त हुन सक्छौ ख्रिस्टमा भएर। आउनुहोस्, जहाँ अनुग्रहको थोपो चुइन्छ, जो चम्किलो छ, चारैतिर चम्काउँदै हामी दिनमा र येशु संसारको ज्योति हुनुहुन्छ। अब आफ्नो शिरलाई निहुराउँदै आउनुहोस्, आफ्नो हातलाई उचालौ। हामी ज्योतिमा हिँड्नेछौ, सुन्दर ज्योति। अनुग्रहको त्यो थोपोमा जहाँ उज्यालो छ, दिन र रातमा चारैतिर चम्कँदै येशु नै संसारको ज्योति हुनुहुन्छ। हे हाम्रो स्वर्गीय पिता, शैतानले युद्धलाई हारिसक्यो, केवल धैर्य गर्दै रिसलाई बढाएर होइन, यहाँ उभिँदै प्रचार गरिरहेका छौँ, चिन्ता फिक्रीबाट छुटकारा प्राप्त गर्दै। र शैतानले यो सोच्ने छ कि ऊ पुल्पिटबाट भएको छ, ऊ मलाई यो वेदीमा बोलाउन दिनुहोस्। होइन त प्रभु, मेरो हृदयमा यो बलिरहेको छ, यसैले म भन्दैछु, त्यहाँ कोही व्यक्ति छ, यहाँ त्यहाँ कोही छ, त्यो चट्टानको लागि तडपिएको छ। पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ तपाईँको यो विजयको लागि। जब त्यो अन्तिम व्यक्ति यस वेदीमा हिँड्दैछ, ज्योति आएको छ, उसले नाश भइरहेको देखिरहेको छ, यसैले उसले लडाईको लड्नलाई त्यागेको छ। आज राति हामी यहाँ उभिएका छौँ, त्यो अनुग्रहको पाँच अङ्क बहुमूल्य प्राणहरू, पाँच JESUS FAITH GRACE। ओ प्रभु, तपाईँ नै प्रभु हुनुहुन्छ, तपाईँ कहिल्यै नबदल्ने हुनुहुन्छ, तपाईँ हमेसा सही र ठिक हुनुहुन्छ। म यहाँ सिस्टरलाई देखिरहेको छु, बहिनी विल्सन की छोरी, मलाई याद छ यो सानो केटी, मलाई याद छ कि जब मलाई बोलाउनु भएको थियो, हो प्रभु मलाई याद छ, त्यो रात नयाँ बजारमा धेरै साल पुरानो कुरा थियो। यहाँ उसको तर्फबाट एक आइमाई न्युयोर्कबाट तल आइरहेकी हामीसँग यात्रामा, यहाँ एक जवान केटा र एक जवान केटी यहाँ छन्। यहीँबाट यिनीहरूको परिवर्तन भयो। जब यहाँ दुनियाँमा छन् त हरेक प्रकारका घिनौना नाचहरू र यस्तै कुराहरूलाई पछ्याइरहेका छन्। तिनीहरू चट्टानमा शिकार गर्दै हिँड्ने गर्थे। अन्तमा एक जवान यहाँ वेदीमा उभिएका छन्, उसको हातहरू उठेका छन्। ऊ येशु जो पत्थर हुनुहुन्छ, उसैलाई खोजिरहेको छ। येशु तपाईँ नै चट्टान हो, र तपाईँ यो भन्नुभयो, जहाँ कहीँ दुई या तीन जना मेरो नाममा जम्मा हुनेछन्, म तिनीहरूको बीचमा हुनेछु, तब चट्टान अहिले यहाँ छ। यो हेर्नमा त अति अनौठो लाग्छ पिता, अति साधारण। तपाईँले सबै कुरा यति साधारण बनाउनु भयो, यसैले हामीमा यो कुनै गल्ती छैन। तर तिनीहरू सबैजना उठे, तिनीहरू बसेको ठाउँबाट उठे, निमन्त्रणाको लागि आएका थिए, किनभने त्यो शैतान यो गर्नबाटलाई टाढा राख्न चाहन्छ। हरेक जमर्को लगाएर शैतान रोक्न चाहन्छ, यो गर्न त चाहन्छ तर यसले गर्न सक्दैन। अब प्रभु, तपाईँको सेवक भएको नाताले म आफ्नो हातहरू तिनीहरू माथि राख्न जाँदैछु र तपाईँको आशिषको उच्चारण गरेको छु, र प्रभु यो भएको होस्, किनभने तिनीहरू सजग र इमानदारी हुँदै आत्माको अगुवाईमा हिँड्छन्, म पनि यसरी नै गर्ने गर्छु। अब म प्रभु त्यो बहिनीको प्राण नाश नभएको होस् भन्ने विन्ती गर्छु। यो उनको मनको इच्छा अनुसार अनन्त जीवन दिनुहोस् प्रभु, येशु ख्रीष्टको नाममा दिनुहोस् प्रभु। म मेरा हात बहिनी माथि राख्छु र जान्दछु धेरै समस्या र परीक्षाहरू उहाँ माथि आए, मलाई थाहा छ। उहाँले आफ्नो प्यारो छोराको लागि प्रार्थना गराएकी थिइन्। म उसको पितालाई चिन्दछु, उसको गालामा आँसु चुहेको थियो, आज रात उसले दशमा अंश पनि ल्याएका थिए। र यो बिहान हामीले जब यो केटालाई प्रभु यहोवाको सामने समर्पण गरेका थियौं, उसको माता पिता र बच्चालाई बढी प्रेम गर्छन् र प्रभु उनीहरू घर फर्कन जाँदैछन्, उनीहरूको चिन्ता प्रभु हटाइदिनुहोस् र जान्न सकुन् कि सबै कुरा ठिक छ भनी। पिता, हामी तपाईँको समक्ष उनीहरूलाई सुम्पन्छौ, तपाईँ बक्सनुहोस् पिता, हामीमा डर छैन, उनीलाई निश्चयता अहिले नै दिनुहोस् पिता, येशूको नाममा भएर म यो माग्दछु। र पिता, यी जवान पुरुष र स्त्री मिलेर आएका छन्, म यिनीहरू माथि आफ्ना हातलाई राखेको छु, तिनीहरू यहाँ चिन्ताबाट मुक्त हुनको लागि आएका छन्। यी जवान जोडी एक सही जोडी छन्, उनीहरूलाई शैतानले खानै आँटेको थियो तर उनीहरूले उसलाई जबरजस्ती झट्का दिएर छुट गए। तिनीहरू शरण स्थानमा आएका छन्, उनीहरू ठाउँको खोजी रहेका छन् कि कहाँ गएर चिन्ताबाट छुटकारा पाइएला भने। चिन्ताबाट छुटकारा पाउनको लागि खुदाको सामने नम्रतामा ल्याउन, यो जान्नको लागि कि उहाँ नै खुदा हुनुहुन्छ, पिता, म प्रार्थना गर्दछु कि तिनीहरूलाई सुनिश्चित आशिष आजै दिनुहोस्, हरेक चिन्ताबाट उनीहरूलाई छुडाउनुहोस् यसै समय। प्रभु, यो जवान जोडी यहाँ छन्, आफ्ना हातलाई उठाएका छन्, यति अन्तिम समयमा आएका छन्, जति सक्दो छिटो उठेर यहाँ आएका छन्। ज्योति चम्केको छ, त्यो तपाईँले चाहेको अङ्क थियो, त्यो तपाईँको बुलाड थियो, सबै जो मेरो पिताले मलाई दिनुभएको छ ती सबै आउने छन्। केवल एउटा कुरा हामीले गर्नुपर्नेछ, त्यो हो वचनलाई समाति बस्ने, त पिताले जीवनलाई दिनुहुनेछ आशिषको रूपमा। अब उहाँ आउनुहुन्छ, उसले त्यस चट्टानलाई पाउने कोसिसमा लागेको छ, प्रभु यसैले ऊ बस्न सक्छ र केही क्षण आराम लिन सक्छ। प्रभु, म प्रार्थना गर्दछु कि अहिले नै उसलाई चट्टानतिर डोर्याउनुहोस्, हरेक साङ्लाहरू तोडिएका हुन् हो, सबै तोडिएका हुन्, हरेक विरोधी तत्व र जो विरोध गर्छ त्यो सबै अहिले यसै समय यहाँबाट टाढा गएका हुन्। यो सानो कुरा, त्यो सानो जोश, त्यो सानो जो पनि किन नहोस्, सानो सतावट, त्यो सानो चिन्ता, त्यो सानो शंका, त्यो सानो बसिरहेको त्यो पाप, प्रभु, तिनकै भाइ झै र तपाईँको सेवक अरूहरूको लागि उभिएको छु। प्रभु, जीवन र मृत्युको बीचमा उभिरहेको छु। प्रभु, म तिनीहरूको प्राणको लागि दावा गर्छु, तिनीहरूको लागि विजयको दावा गर्छु। वेदीमा आज्ञाकारी भई आएका छन् र हामीलाई यो थाहा छ कि शैतानले यसलाई रोक्न चाहेको छ, तर तिनीहरूको लागि हामी दावा गर्छौ, तपाईँको सेवक भएकोले म यो अहिले नै गर्दछु। म तिनीहरूलाई येशू ख्रीष्टमा अर्पण गरी ल्याउँदैछु, उहाँको अनुग्रहमा भेट लिएर, पवित्र आत्मामा भेट लिएर, आज राति जसले उनीहरूलाई बोलाउनु भयो अप्ठ्यारो स्थितिमा पनि चट्टानमा निकालेर ल्याउनु भयो। तिनीहरू यो दबावको चिन्ताबाट मुक्त भएका हुन्, यो जान्दै कि येशूले यो भन्नुभयो, कोही मनुष्य म कहाँ जबसम्म म बोलाउँदिन तबसम्म कोही आउन सक्दैन, जो आउँछन् तिनीहरूमा अनन्त जीवन हुनेछ र अन्तको दिनमा फेरि उठ्नेछन्। बस यही सत्य हो। प्रभु, म तिनीहरूलाई येशूको नाममा सुम्पन्छु, येशू ख्रीष्टको नाममा, आमेन। यहाँ उभिएकाहरूलाई प्रभु आशिष दिउन्, जसरी तपाईँ आफ्नो ठाउँमा फर्कनु भयो, गएर ती सबै कुराहरू जो तपाईँका इच्छाहरू थिए र सबै प्रकारका कार्यहरू जो पापमय थिए र जो गलत थिए, रगतको मुनि भएर यो सकियो। के तपाईँ यसमा विश्वास गर्नुहुन्छ? विश्वास गर्नुहुन्छ भाइ? के तपाईँ विश्वास गर्नुहुन्छ? के बहिनी तपाईँ विश्वास गर्नुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ? यो हुनेछ होइन, यो त भइसक्यो, यो कुरा ठिक हो, यो भूतकाल हो, बितिसक्यो। अनन्त जीवन र सही जीवनको जो कि अहिले अधिकारमा छ, यसलाई आशिषित गर्नुहोस्। तपाईँ चढ्नुभयो पापमाथि, पाप तपाईँको खुट्टा मुनि भयो। मैले के ठिक गरेको थिएँ र यहाँ खडा छु? तपाईँको के गल्ती थियो र म त मेरो जीवनको बाटोमा धोकेबाज भए? बुझ्नुभयो, तपाईँले अनन्त जीवन प्राप्त गर्नुभयो किनभने तपाईँले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुभयो। हरेक पाप र हरेक लोभ्याउने कुरालाई एकतर्फ राख्दै स्वतन्त्र हुन चाहन्छौ, चिन्ताबाट छुटकारा होस्। तपाईँ त क्रिस्चियन हुनुहुन्छ, तपाईँ त पापबाट माथि उठाइनुभयो, तपाईँसँग पैतृक अनन्त जीवन छ उद्धारको लागि, किनभने ख्रीष्टले तपाईँलाई स्वीकार गर्नुभयो। के उहाँले भन्नु भएन, जबसम्म मेरो पिताले नखिचेसम्म कोही म कहाँ आउनै सक्दैन, त ती सबै आउँछन्, तिनीहरूलाई म अनन्त जीवन दिन्छु र अन्तको दिन म जिलाउने छु। तब यो ढुक्क भयो, आमेन। यो त अब यसरी नै हुने, सबै हुनेछ। अब प्रभु तपाईँलाई आशिष दिउन्, अनुग्रह मिलोस्। के तपाईँ प्रेम गर्नुहुन्छ? म उहाँलाई प्रेम गर्छु, हो म उहाँलाई प्रेम गर्छु, किनभने मलाई उहाँले पहिले भएर प्रेम गर्नुभयो। र मेरो उद्धारलाई किन्नुभयो। कलवरीको त्यो रुखमा. कतिजनाले महसुस गर्नुभयो कि चिन्ता बोझ दबाबबाट छुट्नुभयो भने स्वर्गीय आराममा र मेरो प्राणलाई खुट्टी बनाएर जंगली तरिकाबाट डुङ्गा चलाएर भयावह आँधीमा खुस्स पसे जस्तै जंगली गहिराईमा तर येशूमा विजयी भई म सुरक्षित छु. चार्ल्स रेस्लीको कहानी जस्तै समुद्रको साइडमा एक दिन उसँग एक सानो झुपडी थियो. ऊ अध्ययन गरिरहेको थियो. प्रभुले उसलाई अगुवाई गर्नुभएको थियो. ऊ अध्ययनमा थियो. ओ खुदा उसलाई चलाउनु भएको थियो. गीतको लागि उसले केही पनि सुरु गर्न सकेनन्. उसले केही सुरु गर्न खोज्यो. प्रेरणाले उसलाई छोडिदिसक्यो. समुद्रको किनारमा ऊ एक्लै अब हिँडिरहेको थियो. समुद्रको तटीय क्षेत्रमा छालालाई सुन्दै र प्रेरणा प्राप्त गर्नुभन्दा पहिला छालका लेपिङहरू केवल यी सबै एकपटक आँधी उर्लदो छ. मौकाले अर्थात आकाशमा केही घटना घट्दैन. हरेक कुरा खुदाको निगरानी भई हुन्छ. यसमा केही सरोकार नै छैन. घटना जस्तो सुकै किन नहोस्, यी सबै कुरा मिलेर भलाइको लागि हुन गइरहेको छन्। उसले सानो कोठामा गई सुरु गर्यो. जब उहाँले गर्नुभयो, आधी चल्न सुरु भयो, उसले सोच्यो, हो म यसको लागि ब्लाम गर्नेछु. एक किनारा पहिले यो भन्दा पहिला म यो प्राप्त
गरौं.
र उहाँले आफ्नो कोटलाई खिचेर दौडन लागेका थिए. केही उडेर उसको काखमा आइबस्यो. उसले पछि फर्केर हेर्यो र यो एक भँगेरो थियो, शरणमा आएको थियो. त्यो जबसम्म आदि सकिएन तबसम्म काखमा नै बसिरह्यो. जब सूर्य देखिन थाल्यो, उसले त्यसलाई हातको औंलामा राखेको थियो. चट्टानको युगहरू मेरो लागि चट्टान लौ न, मलाई त्यहाँ लुक्न दिनुहोस्. हो मलाई मनपर्छ चट्टानका युगहरू. त्यो चट्टान एक चिन्ताको भूमि हो, एक शरणस्थान. आदिको समयमा देख्नुभयो, त्यो चट्टान एक चिन्ताको भूमि हो. मलाई लुकाउने वाला, मलाई लुकाउनुहोस्. हो चट्टानको युगहरू मलाई राख्नुहोस्. गीतहरूको महान लेखक र चीजहरू जसले आज हामीलाई अति आनन्दित भएका छौँ. तपाईँ भन्नुहुनेछ के ती गीतहरू प्रेरणामा भरिएका छन्? येशूले तिनलाई रेफर गर्नुभयो जब उहाँ पृथ्वीमा हुनुहुन्थ्यो. भन्नुभयो के यो भजनमा लेखिएको छैन र? दाउदले भने खास खास कुराहरू के साँचो हो? तिनीहरू बेदारीमा थिए. एक प्रचार जस्तो अथवा अरू कुनै कुरा, यो त प्रभावित छ, प्रेरणाले भरिएको छ. म शरणार्थी भएकोमा अति आनन्दित छु. मसँग यो बाहेक अर्को शरणस्थान छैन. यो मेरो आशा बढेको छ. केहीले घटाउन सक्दैन. तब येशूको रगत र धार्मिकता जब चारैतिर मेरा प्राण निस्कन्छन्, तब उहाँ मेरा सबै आशा र ठाउँ हुनुहुन्छ. ख्रिस्टमा भएको हुनाले पक्का चट्टान जसमा उभिएको छु. बाँकी सबै जमिन बालुवाले बनेको र डुब्दै गरेको छ. यसको मतलब के हो? यसको केही विषयवस्तु छैन. प्रभु तपाईँहरूलाई आशिष दिउन्. भाइ रुडेल, अब तपाईँको पास्टर, मलाई देख खेद छ. शैतानले तिनीहरूलाई ज्योतिबाट हटायो, तर खुदाले विजय प्राप्त गर्नुभयो. चाहे कसरी नै किन नहोस्, आमेन.